انشاءاللہ تعالی ہم تفسیر دیکھتے ہیں سورہ اسراء آیت نمبر 71-89 انشاءاللہ تعالی. بسم اللہ الرحمن الرحیم. یوم جس دن ندعو کل اناس ہم پکاریں گے سب لوگوں کو بی امامہم ان کے اماموں کے ساتھ ان کے لیڈروں کے ساتھ ان کے پیشواؤں کے ساتھ. کون سا منظر ہے جو ہماری نظروں کے سامنے اللہ تعالیٰ لے کر آ رہے ہیں؟ قیامت کا وہ ہولناک دن اور حشر کا میدان جس میں پکارا جا رہا ہے تمام لوگوں کو. لیکن کس کے ساتھ پکارا جا رہا ہے؟ ان کے لیڈرز کے ساتھ. اب میں آپ کو تین معنی بتاؤں گی, تین یعنی انٹرپریٹیشنز بتاؤں گی امام کی, کیونکہ لوگوں کو پکارا تو جا رہا ہے مگر اماموں کے ساتھ. کس کے ساتھ آئیں گے؟ اپنے امام کے ساتھ. تو امام کون ہے؟ ایک تو امام کا ہم وہ مطلب لیتے ہیں کہ جو بھی لیڈر ہے ان کا, جس کو بھی وہ فالو کرتے رہے, تو وہ تو آسان مطلب ہے کہ جس جس کو اس نے دنیا میں اپنی زندگی میں فالو کیا اس کے ساتھ اس کو بلایا جائے گا کہ اس کے ساتھ آؤ. مثلاً فرعون والوں کو فرعون کے ساتھ بلایا جائے گا, جو آپ صلی اللہ علیہ وسلم کو فالو کرتے رہے ان کو نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ بلایا جائے گا, ان کے وہ امام ہوں گے, وہ ان کے پیچھے کھڑے ہوں گے. تو یہ بولنے سے نہیں ہوتا کہ جی میں فلاں کو اپنا امام سمجھتا ہوں, بلکہ جس کے طرز پہ زندگی گزاری, جس سے محبت رکھی, جس کو اپنا رول ماڈل بنایا زندگی میں, جس کے ساتھ وفاداریاں تھیں, وہی امام ہے. آج لوگوں کے بہت سارے لیڈر ہیں, ہو سکتا ہے کسی کے ایک سے زیادہ لیڈر ہوں, مگر دیکھا یہ جائے گا کہ زندگی میں فالو کس کو کیا. ظاہر ہے وہ تو ایک کو ہی کیا ہوگا نا, ایک ہی ہوگا جس کے پیچھے چلے ہوں گے, جس کے طرز پہ زندگی گزاری ہوگی. ہم سب کو اس آیت کے اندر اپنے آپ کو بھی رکھ کے دیکھنا ہے کہ ہم کس کو فالو کرتے ہیں اپنی زندگی میں. ہمارا رول ماڈل, ہمارا لیڈر کون ہے؟ کیا صرف زبان سے کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم, یا واقعی ان کی زندگی کو فالو کرنا ہم اس پہ فخر سمجھتے ہیں اور اسی کو آگے رکھتے ہیں اور ہر کام میں انہی کے پیچھے چلنے والے ہیں؟ کیا واقعی ہر کام میں انہی کے پیچھے چلنے والے ہیں, چاہے وہ پہننا اوڑھنا ہو مردوں کے لیے, یا حال حلیہ ہو, یا خوشی غمی کے طریقے ہوں, یا زندگی گزارنے کے دوسرے طریقے ہوں, چاہے معاش ہو, تجارت ہو, گھریلو زندگی ہو, اخلاق ہوں, سب چیزیں آ جاتی ہیں اس میں. ان سب میں کس کو دیکھتے ہیں؟ یا بعض لوگ کسی سیلیبریٹی کو فالو کرتے ہیں, کوئی ہیرو ہیروئن ہے جو جن کو دیکھ دیکھ کے وہ زندگی گزارتے ہیں, وہ کیسا کرتے ہیں, انہوں نے شادی کیسے کی, انہوں نے کیا پہنا, انہوں نے کیا بولا, اسی کو فالو کرتے ہیں. کچھ لوگوں کے کوئی اسپورٹس کوئی والے کچھ ان کے وہ لیڈر ہوتے ہیں. ہر ایک اپنے لیڈر کے ساتھ آئے گا اور خود سوچ لیں میں نے کس کو اپنی زندگی میں اپنا امام بنایا ہوا ہے, کیا میں اس کے ساتھ اللہ کے سامنے پیش ہونا چاہوں گی؟ تو ایک تو یہ معنی ہو گیا امام کا. دوسرا معنی امام کا جو ہمیں ملتا ہے وہ یہ, جیسے سورہ یاسین میں ہے, وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ. اس میں امام مبین سے کیا مراد ہے؟ واضح کتاب. تو کتاب کو بھی امام کہا جاتا ہے, اس لیے کہ بھول چوک میں یا اختلاف کے وقت میں کتاب کی طرف رجوع کرتے ہیں, جیسے کہ مقتدی امام کی طرف رجوع کرتے ہیں, اسی طرح کتاب کی طرف رجوع کیا جاتا ہے. تو جیسے حدیث میں اس آیت کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک شخص کو بلایا جائے گا اور اس کا نام اعمال دانے ہاتھ میں دے دیا جائے گا, اور یعنی اس کا مطلب ہے کہ کتاب امام کے معنوں میں کتاب بھی آ گئی. کہ کتاب سے مراد یعنی نامہ اعمال, نامہ اعمال کے ساتھ لوگ پیش ہوں گے, کہا جائے گا آپ فلاں آئیں اپنے نامہ اعمال کے ساتھ, ٹھیک ہے. اور پھر پیغمبر بھی دوسرا تیسرا معنی کتاب بمانے ان کی جو کتاب اس قوم کے اوپر اتری, اس معنی میں بھی آ گیا. تو ایک معنی کیا ہوا؟ لیڈر, चाहे वो पैगंबर हैं आपके लीडर या कोई भी लीडर है। नंबर टू किताब बमाना नामा आमाल। नंबर थ्री किताब बमाना जो किताब उतरी, मसलन कुरान वाले कहाँ हैं, आप चाहते हैं आप अहलुल कुरान के तौर पे पहचाने जाएं और इस तरह आवाज़ दी जाए अहलुल कुरान कहाँ है, और हम सब खड़े हों, अल्लाह ताला हमें वो दिन दिखाए कि हमें कुरान वाले कह के पुकारा जाए, और अहले तौरात को कहा जाएगा अहले तौरात कहाँ हैं, अहले इंजील कहाँ हैं, इस तरह से उनको पुकारा जाए जिन्होंने अपनी किताबों को आगे रखा, वाकई उनको इमाम बनाया, क्योंकि जिन्होंने तो अपनी किताबों को पीछे फेंक के रखा वो नहीं इनमें शामिल। ठीक है, तो हर शख्स को पुकारा जाएगा अपने इमाम के साथ, चाहे वो किताब है चाहे वो उसका लीडर है। हो सकता है ये कहा जाए अपने लीडर के साथ अपनी बुक्स लेकर पहुंचो, अपने आमाल नामे लेके पहुंचो, फलां किताब वाले जो हैं। अब वो लीडर चाहे गुमराही के लीडर हैं या वो पैगंबर हों, जो भी लीडर हैं उनके साथ आओ। खुद सोचें सिर्फ ये पुकार ही कैसी होगी कि आप पहुंच जाएं, आपका नाम आपकी शनाख्त ये हो कि आप जिस इमाम के साथ हैं, जिस को आप फॉलो करते रहे उसके थ्रू आपको पुकारा जाए। मुझे याद है जब हमारी ग्रेजुएशन हुई थी कॉलेज की यूनिवर्सिटी की, तो बहुत सारे लोग बैठे हुए थे उस पे, यानी ऑडिटोरियम में बहुत बहुत हजूम था। उसमें जब नाम पुकारा जाता था किसी का तो वो वैसे ही उसकी जान निकल जाती थी, और जो जो किसी का नाम करीब आ रहा होता था तो टांगे वैसे ही कांप रही होती थी कि अब स्टेज पे जाना पड़ेगा। यानी स्टेज पे जाना ही एक इतनी नर्वस कर देने वाली बात थी। हालांकि क्या उन्होंने हाथ में एक पेपर ही पकड़ाना था और गुजरते जाना था हर एक ने, मगर वो भी एक मुश्किल मरहला लग रहा था, पसीने छूट रहे थे। और कहाँ वो दिन जिस दिन पुकारा जाएगा, और इंसान किस किस को इमाम बना के रखता है जिंदगी में, इसको बहुत चेक रखना चाहिए उनके साथ खड़े हुए किन के साथ खड़े होना चाहते हैं और किन के साथ पुकारे जाना चाहते हैं। फिर उस दिन फमन ऊती या किताब बहूबी यमीनी, जिसको दिया जाएगा उसकी किताब उसका आमालनामा उसके दाएं हाथ में, इससे पता चलता है कि इमाम का माना किताब भी है यानी आमालनामा, उसके राइट हैंड में दिया जाएगा। फउलाइका यकराउना किताबहुम, तो यही लोग हैं पढ़ेंगे अपनी किताब को। वला युज़लमूना फतीला, और उनको उनके ऊपर जुल्म वो नहीं किए जाएंगे धागे बराबर भी। आप ये देखें कि अगर आपने कहीं कुरान करीम में नोट किया होगा, कुछ लोगों को कहा जाएगा इकरा किताबिया, पढ़ो अपनी किताब, क्योंकि वो पढ़ नहीं रहे होंगे, बाएं हाथ वाले नहीं पढ़ेंगे क्योंकि उनको पता है कि हमारी किताब में क्या हमने लिखा हुआ है, क्या हमने अमल किए हैं। लेकिन जो दाएं हाथ वाले हैं उनको कहा नहीं जा रहा, वो खुद पढ़ने लग गए हैं। अमल ही इतने प्यारे हैं, कौन नहीं शौक से पढ़ेगा, खुद भी पढ़ेंगे लोगों को भी दिखाएंगे खुश हो के, ये देखो मेरी किताब, ये देखो मेरा नामा आमाल, ये देखो मैं जानती थी कि एक दिन हिसाब किताब होना। बाज उलमा कहते हैं कि सिर्फ काफिर को बाएं हाथ में आमाल नामा दिया जाएगा और ईमान वालों को दाएं हाथ में ही दिया जाएगा, मगर ये उनकी राय है, एक राय बता रही हैं। दाहिने हाथ में नामा आमाल, चाहे वो गुनाहगार है या वो नेक है या वो, मगर ईमान वाला है तो वो अपना नामा आमाल लेके इतना खुश होगा और खुशी के साथ पढ़ेगा। और ये खुशी किस चीज़ की होगी, ईमान की, और इस चीज़ की कि हमेशा के अजाब से तो मैं बच गया ना, चाहे बाज आमाल ऐसे हैं जिन पे अभी सजा होनी है उसको, लेकिन एक वो है कि दाइमी अजाब में रहना, दाइमी हमेशा हमेशा के, उससे निजात मिल गई तो उसके ऊपर ही खुश हो रहा होगा। और ये वक्त भी इस कदर मुश्किल होगा कि एक दफा ऐसा हुआ कि आप सल्लल्लाहु अलैहि वसल्लम का सर मुबारक हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा की गोद में था और उन्हें आखरत याद आई तो रो पड़ी, उनके आंसू बहके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे पे पड़े। आप सल्लल्लाहु अलैहि वसल्लम जाग गए। पूछा है आयशा क्यों रोती? अर्ज किया मुझे आखरत याद आ गई। क्या क़यामत के दिन आप अपने घर वालों को याद रखेंगे? इंसान को फ़ौरन ये होता है ना कि हमारे अपने हैं, इतने बड़े मकाम पे होंगे, क्या आप हमें याद रखेंगे? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उस ज़ात की कसम जिसके कब्ज़े में मेरी जान है, तीन मकामात पे कोई भी अपनी जान के सिवा किसी को याद नहीं करेगा। पहला मकाम क्या है? जब मीज़ान लगेगा और आमाल नामे तोले जाएंगे, उस वक्त कोई किसी को याद नहीं करेगा जब तक कि देख ना ले कि वजन कम हुआ या भारी। दूसरा, आमाल नामा मिलते वक्त कोई किसी को याद नहीं रखेगा जब तक ये ना देख ले कि दाएं हाथ में मिलता है या बाएं हाथ। और नंबर तीन, पुल सिरात के पास कोई किसी को याद नहीं रखेगा जब तक कि ये ना देख ले कि मैं पार होता हूँ या नहीं। तो ये बहुत ही मुश्किल मरहला होगा। अब जब राइट हैंड में आ गया तो फिर तो खुशी की इंतहा ही नहीं रहेगी। जाहिर ही बात है कि एक कामयाबी तो मिल गई ना कि अल्हम्दुलिल्लाह राइट हैंड में आ गया आमाल नामा, तो यहाँ तक तो पास हो गए। जल्दी जल्दी पढ़ेगा, खुशी से पढ़ेगा, और उसके ऊपर ज़रा भी इतना सा भी जुल्म नहीं किया जाएगा। जुल्म का मतलब क्या? यानी हक मार लेना किसी का, किसी का हक ना देना। इतना सा भी, धागे बराबर भी किसी का हक नहीं मारा जाएगा, किसी के ऊपर जुल्म नहीं होगा। यानी ये नहीं है कि तुम्हारी ये तो छोटी सी नेकी थी, इसका क्या बदला देना। एक एक चीज का बदला दिया जाएगा। और ये इसमें सिर्फ अमाल ही नहीं होंगे बल्कि ये जो नामा अमाल होगा इसमें सब पता चल जाएगा। इखलास कितना था, नियति कितनी थी, क्या था, कितना माइनस हुआ, कितना प्लस हुआ, कितनी ज़ाया हो गए, कितने रह गए। यानी ये समझ लें रिजल्ट कार्ड है, ज़िंदगी की किताब है। अल्लाह ताला हमारे दाहने हाथ में आमाल नामा थमाइला न जालना में। वमन का नफी हादी ही आमा, और जो कोई इस दुनिया में, हादी ही का मतलब क्या, इस दुनिया में आमा अंधा रहा, अंधा बना रहा। ये कौन सा अंधा है? ये वो अंधा नहीं जो बाय बर्थ अंधे होते हैं या जिंदगी में आंखों से महरूम, बिनाई से महरूम हो जाते हैं। ये अंधा दिल का अंधा है, जिसके दिल की आंखें नहीं थी, जिसने अपने रब को नहीं पहचाना, ऐसा भी अंधा होता है। देखें हम उन अंधों से तो बड़ी हमदर्दी करते हैं जिनकी आंखें नहीं होती, जो बिनाई से महरूम होते हैं, बहुत तर्स खाते हैं। लेकिन अल्लाह ताला तो कुरान में उसको अंधा फरमाते हैं जो रब को ना पहचाने, जिसकी दिल की आंख ही ना खुली। यानी ये कायनात में इतनी निशानियां थी, उसने उनसे नहीं गौर किया। अभी पिछले सबक में हमने पढ़ा बहरोबार में अल्लाह ताला देखो तुम्हें कैसे थामता है, कैसे तुम्हें चला रहा है, तुम इससे नहीं होश करते। उसने इनमें नहीं कभी सोचा, कभी नहीं गौर व फिक्र किया। अपनी जात में, अपने जिस्म में ही गौर व फिक्र कर लेता तो आपको पहचान जाता, लेकिन वो अंधा बना रहा। जिंदगी चल रही थी, चलती रही, ख्वाहिशात हैं और जिंदगी के और झमेले हैं और जिंदगी की मसरूफियात हैं, उन्हीं में लगा रहा, जानवरों की तरह, हैवानों की तरह जिंदगी गुजार के आ गया। और कभी नहीं उसने सोचा कि मेरा बनाने वाला कोई मालिक है, कोई उसका मुझ पे हक है, कोई इसकी पहचान हो, कोई इसकी इताअत हो। ये जो नेमतें मुझे मिली हैं उनको ही देख के रब को पहचान लेता, कायनात में नहीं गौर किया था तो रोज नेमतें इस्तेमाल करता था, उनको ही देख के सोच लेता, मगर वो अंधा बना रहा। तो ऐसे अंधे के लिए क्या होता है? जैसे सूरह हज में अल्लाह ताला ने फरमाया ना कि आंखें अंधी नहीं होती, वो दिल अंधे होते हैं जो सीनों में। आंखों का अंधापन तो कभी कभी दुनिया में क्योर भी हो जाता है, और लेकिन जो अपनी पूरी जिंदगी दिल का अंधा बन के गुजार के आखरत में आ गया, वो वहां पे फिजिकली आंखों से महरूम होगा। ये बात समझ आई? यानी जो यहाँ पे दिल का अंधा था वो वहां पे जिस्मानी तौर पे अंधा होगा। और सोचें कोई एक तो बाय बर्थ अंधे होते हैं ना, اور ایک کسی انسان کی اللہ تعالیٰ معاف فرمائے، اور سب کے اعضاء کو سلامت رکھے اس حیات اور آخرت میں بھی، ہمیں سلامت اعضاء کے ساتھ اٹھائے. مگر سوچے کہ کوئی انسان ساری زندگی دیکھتا رہا ہے، اچانک کوئی ایکسیڈنٹ ہوا، کوئی ایسی چیز ہوئی، اس کی بینائی چلی گئی، آنکھوں سے اندھا ہو گیا، جو اس کے اوپر گزرتی ہے، جو وہ چیخے مارتا ہے، جو وہ روتا اور فریاد کرتا ہے نا، وہ بائے برتھ اندھا، تو اس نے کبھی دنیا دیکھی ہی نہیں. اسی طرح جو زندگی کے اندر پوری زندگی وہ دیکھتے رہے، آنکھیں ان کی تھیں، یہ فزیکل آنکھیں، مگر رب کو نہیں پہچانا، تو جب قیامت کے دن کھڑے ہوں گے اپنی قبروں سے تو اندھے ہوں گے. اب یہ اندھا پن سوچیں کیسے وقت میں ہے جب اس کو سب سے زیادہ ضرورت ہے، جب اپنے رشتے بھی پرائے ہو گئے تو یہ عذاب ہی ساتھ چھوڑ گئے. اب سوچیں کہ جہاں پہ کوئی مددگار ہے ہی نہیں، کوئی ہمدردی کرنے والا نہیں ہے، یہاں پہ تو کوئی دیکھ کے ہی راستہ سڑک پار کرا دے گا کہ چلو بیچارہ اندھا ہے، دو لوگ ترس کھا لیں گے، کوئی لوگ پوچھ لیں گے، وہاں پہ تو کوئی پوچھنے والا نہیں ہوگا. اور ایسے وقت میں اندھا ہو جانا، سوچیں کہ ایسے انسان کا پھر کیا حال ہوگا. فہوا فی الآخرت عامہ، اللہ تعالیٰ نے فرمایا آخرت میں وہ بالکل اندھا ہوگا، جو اس دنیا میں اندھا بنا رہا آخرت میں وہ اندھا اٹھایا جائے گا. اب دونوں عامہ میں فرق آپ کو سمجھ آ گئی؟ ایک پہلا ہادی ہی عامہ کون سا، جو فزیکلی نہیں دل کا اندھا ہے، اور آخرت کا عامہ کون سا ہے، جو فزیکلی اندھا ہو گیا. اللہ اکبر. آپ بتائیں کہ آج کوئی کسی کو پوچھ لیا جائے تمہیں اندھا ہونا اچھا لگتا ہے، اندھے ہونا چاہو گے؟ سب کہیں گے کبھی بھی نہیں. خوف آتا ہے یہ بات سوچ کے بھی، لیکن جب اس دنیا میں اندھے بن کے رہو گے تو آخرت میں اندھے اٹھو گے، یہ کسی کو نہیں معلوم. اور سورہ طہ میں اللہ تعالیٰ نے فرمایا نمبر 124 سے 126 تک، اور وہاں پہ زیادہ اس آیت کی نا آپ کو اور بھی زیادہ سمجھ آئے گی. اللہ تعالیٰ نے فرمایا جو میرے ذکر سے منہ موڑے گا اس کے لیے یقیناً دنیا کی زندگی تنگ ہوگی، اور ہم قیامت کے دن اس کو اندھا اٹھائیں گے. وہ کہے گا اے میرے رب، تم نے مجھے اندھا کیوں اٹھایا، اور میں تو آنکھوں والا تھا، میں تو یقیناً میں تو دیکھتا تھا. اللہ تعالیٰ فرمائے گا اسی طرح ہماری آیات تمہارے سامنے آئی تھیں پھر تم نے ان کو بھلا دیا، اور اسی طرح آج تو بھلایا جا رہا ہے. یہ آیت اتنی کلیئر ہے جو بتاتی ہیں کہ یہ اندھا پن کیسا ہے. دیکھو کائنات میں نشانیاں تھیں، تمہیں اسی سے بھی نہیں ہدایت ملی، تو اللہ کا کلام تھا، تم اس سے بھی منہ موڑے رہے، تم نے اس سے بھی نہیں اللہ کی پہچان لی. آج کتنے ہی لوگ ہیں اپنے مسلمانوں میں، کسی دوسرے کو تو کیا کہنا ہے، اپنے مسلمانوں میں جو اس کلام سے اندھے ہیں. ایک تو کافر ہے نا، اس کو تو اللہ کی پہچان ہی نہیں، اور ایک وہ ہے جو مسلمان گھر میں پیدا ہوا ہے مگر نہ تو آخرت کا کچھ پتہ، نہ وہاں کے حالات کے بارے میں کچھ علم، نہ اللہ تعالیٰ کی عظمت کا کچھ معلوم، نہ اسلام کے دوسرے شاعر کا اس کے احکامات کی کچھ تعلیم اس کو ملی ہوئی ہے، کچھ بھی نہیں ہے، تو اس کو آپ کیا کہیں گے؟ وہ بھی اندھا ہی ہے. جو اس دین سے اندھا ہے، جو اللہ کے کلام سے اندھا ہے، تو سورہ طہٰ واضح کرتی ہے کہ اللہ کے ذکر سے، ذکر کیا چیز ہے، اس قرآن کا دوسرا نام کیا ہے، الذکر، جو اس سے اندھا رہا اس کا انجام سوچیں کیا ہوگا. اور اس آیت کو آپ بہت پھیلائیں، لوگوں کو بتائیں کہ دیکھو اس ذکر سے اندھے رہنے کی گنجائش نہیں ہے. کیا تم چاہو گے کہ آج تو تمہارے پاس آنکھیں ہیں لیکن قیامت کے دن تم اندھے اٹھو؟ وہاں پہ جہاں پہ دھکم پیل ہو رہی ہوگی، لوگ دوسرے کا حال نہیں پوچھیں گے، افرا تفری مچی ہوگی، نفسا نفسی کا عالم ہوگا، وہاں پہ تم اندھے رہنا چاہو گے؟ اور وہ دن جو 50,000 سال کا ہے، وہاں پہ اندھے کھڑے ہونا چاہو گے؟ وعد اللہ سبیلا، اور سب سے زیادہ وہ بھٹکا ہوا ہے راستے کے اعتبار سے. یعنی دیکھو کہ جو اندھا بن کے رہا وہ آخرت میں اندھا بھی ہوگا اور راستے سے بھٹکا ہوا بھی ہوگا، یعنی لاسٹ ہوگا، اس کو سمجھ ہی نہیں آئے گی آخرت میں جانا کدھر ہے. اب یہ بھی آیت نہ ہمارے کان کھولے اور آنکھیں ہماری کھولے تو پھر کون سی آیت کھولے گی؟ اور آخرت میں یاد رکھے اندھے پن کی سزا جانتے ہیں کیا ہے؟ ہمیشہ کی آگ۔ کیونکہ راستے سے بھٹکا ہوا ہونا یہی ہے۔ آخرت میں اچھے برے کی پہچان اس سے نہیں ہوگی کہ دنیا میں تو اس کی آنکھیں تھیں، یا دنیا میں کوئی بیچارہ اندھا تھا، یا کیا تھا، بینائی سے محروم تھا۔ وہاں پہ پہچان کیسے ہوگی کہ کون دنیا میں دل کا اندھا بن کے رہا اور کون دل سے دیکھتا تھا۔ دنیا میں کوئی لوگ فزیکلی اندھے ہو سکتے ہیں، لیکن اگر ان کی دل کی آنکھیں کھلی نہیں ہیں تو اللہ کے ہاں قبول ہے، اس دن ان کو آنکھیں مل جائیں گی۔ اور کچھ دن اس دن کوئی لوگ اس دن اندھے اٹھیں گے، پھر ٹھوکریں کھاتے پھریں گے، کیونکہ اللہ کی کتاب کا علم آیا، تم نے گھروں میں رکھی رکھی لیکن اس سے اندھے بن کے رہے، بالکل لا علم۔ تم زندگی میں اسی طرح ٹکریں کھاتے رہے تھے نا، رب کی کتاب تھی لیکن تم نے اس کو چھوڑ کے ٹکریں کھانا، ٹھوکریں کھانا قبول کیا، تو آج اسی طرح ٹھوکریں کھاؤ پھر آخرت۔ بہت سارے لوگ ہیں یہاں پہ، زندگی میں پتہ ہی نہیں کدھر کو جانا ہے، کیا کرنا ہے، ہمارا دین ہمیں کیا کہتا ہے، لیکن ان کو یہ قبول ہے۔ اب یہ جو اگلی آیت آ رہی ہے، اس سے لے کر رکوع کے آخر تک کفار مکہ کی ایک سازش تھی، اس کے بارے میں یہ آیت ہے۔ انہوں نے جب دیکھا نا کہ ہم تو بڑی کوششیں کر رہے ہیں اور یہ تو کوششیں ہماری الٹ پڑتی جا رہی ہیں، اور اسلام پھیلتا جا رہا ہے اور یہ دین پنپتا جا رہا ہے، تو انہوں نے آپ صلی اللہ علیہ وسلم کو ایک آفر کی کہ آپ ہمارے بتوں کے متعلق برا بھلا کہنا، ان کو کنڈیم کرنا یہ چھوڑ دیں، اور اس کے بدلے میں آپ چاہے خزانہ لے لیں، سرداری لے لیں، عورت لے لیں، جو بھی آپ کی مرضی ہے۔ اسی طرح امیہ بن خلف اور ابو جہل آپ صلی اللہ علیہ وسلم کے پاس آئے اور کہنے لگے آپ ایک دفعہ ہمارے یہ بتوں کو نہ چھو لیں، ہمارے معبودوں کو چھو لیں، اور اگر آپ ایسا کر لیں گے تو ہم آپ کے دین میں شامل ہو جائیں گے۔ اب آپ صلی اللہ علیہ وسلم کے لیے کتنا مشکل تھا نا، کیونکہ نبی کریم صلی اللہ علیہ وسلم اتنے حریص تھے کہ کسی طرح یہ ایمان لیں، کسی طرح یہ ایمان لیں، کسی طرح قبول کر لیں۔ ایسے موقع پہ اس سے پہلے کہ آپ صلی اللہ علیہ وسلم کچھ فیصلہ کرتے، اللہ تعالیٰ نے آیات اتار دی، فرمایا وَإِنْكَادُوا لَيَفْتِنُونَكَ، اور اگرچہ قریب تاکہ وہ دھوکہ دے دیں تجھ کو، فتنے میں ڈال دیں تجھ کو، عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ، اس کے بارے میں جو وحی کی ہم نے آپ کی طرف، لِتَفْتَرِيَ عَلَيْنَا، تاکہ تم ہمارے اوپر ہی افترا باندھ سکو، ہم پر ہی گھڑ سکو جو اس کے علاوہ ہے۔ یعنی یہ آپ کو آپ کے سٹینڈ سے، اس وحی سے ہٹانے کے لیے سازشیں کر رہے ہیں، کوششیں کر رہے ہیں، وہ چاہتے ہیں آپ کچھ فلیکسیبل ہو جائیں، تھوڑا سی دیکھیں کچھ لینا، کچھ لو کچھ دو کی پالیسی کریں، گیو اینڈ ٹیک کریں۔ اب اتنا بھی ریجڈ ہونے کی کیا بات ہے، ہم آپ کو کچھ زیادہ تھوڑی کہہ رہے ہیں، ہم آپ کو تو یہی کہہ رہے ہیں یہ ہمارے بتوں کے اوپر ہاتھ رکھ دیں، چلو آپ کا بھی ایک ہو گیا، ہم آپ کی بھی مان لیں گے، آپ بھی ہماری مان لیں۔ یہ بھی انہوں نے آفر کی تھی، ایک سال آپ ہمارے بتوں کو پوج لیں، ایک سال ہم آپ کے خدا کو پوج لیں گے، یعنی اس طرح کے ملٹیپل آفر وہ لے کر آتے تھے۔ اور آپ بس ان کے اوپر کرٹیسائز نہ کیا کریں، ان کو برا بھلا نہ کہیں، مطلب آپ کا کیا جاتا ہے کہ آپ اپنا رکھیں، میں اپنا کرنے دیں کیا۔ اور اس کے علاوہ سٹیٹس کانشیس اتنے زیادہ تھے کہ یہ کہتے تھے بس آپ ان کی، یہ غریبوں غریبوں کی، غلاموں کی، لونڈیوں کی، ان کی مجلس نہ آپ الگ رکھا کریں۔ ہم ظاہر ہے اتنے اچھی بلی بیگمات اور بچے بھلے صاحب اور یعنی سردار اور یہ، تو ہم جو ہیں الگ مجلس میں بیٹھیں گے، ہم ان کے ساتھ تھوڑی بیٹھ سکتے ہیں، ہمارے نوکر ہمارے غلام یہاں بیٹھے ہیں، اچھا لگتا ہے کوئی ہمارا ان کے ساتھ بیٹھے؟ یہ آپ کو کچھ فیملیئر سی باتیں تو نہیں لگ رہی؟ اچھا لگتا ہے ہم ان کے ساتھ بیٹھے، ان کے برابر تو ہم نہیں بیٹھ سکتے، ہمارے تو ہاں حال یہ ہے کہ ہم تو اپنے برابر بٹھاتے بھی نہیں کہ صوفے پہ وہ بھی بیٹھے اور ہم بھی بیٹھے، وہ نیچے بیٹھے ہم اوپر بیٹھتے، تو ظاہر ہے یہ چیزیں تو ہمارے اندر بھی کوٹ کوٹ کے بھری ہوئی ہیں، سٹیٹس کانشیسنس۔ تو یہ طریقے کافروں کے تھے، ہمارے نبی کے یہ طریقے نہیں تھے، کیونکہ ہمارے نبی صلی اللہ علیہ وسلم کی تو مجلس میں آتے تھے پتہ ہی نہیں چلتا تھا کہ آپ صلی اللہ علیہ وسلم کون سے ہیں، یعنی یہ حال ہوتا تھا، اور وہ مجلس غریبوں کی ہوتی تھی، फकीरों की होती थी, गुलामों की होती थी, जिनका कोई स्टेटस नहीं था, उनकी मजलिस होती थी। तो पैगंबरों वाले तरीके क्या हैं और काफिरों के तरीके क्या थे, और हमने कौन से तरीके इन दोनों में से अपनाए हैं, हमारे तरीके किससे करीब तरीन है। तो वो कहते कि भाई इनकी अलग मजलिस रखे। तो इस तरह की चीजें वो करते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम को कॉम्प्रोमाइज की तरफ लेकर आना चाहते थे, लेकिन अल्लाह ताला ने बता दिया नहीं, मेरे दीन की दावत देने में आपको कोई कॉम्प्रोमाइज की जरूरत नहीं, कोई फ्लेक्सिबिलिटी की जरूरत। आप दो टोक बात कह दें, आपका काम है पहुंचा देना, बाकी हमारा मामला है इनका हिसाब लेना। तो फरमाया कि आपने रायत कमी नहीं करनी। ये तो चाहते हैं कि इस वही के बारे में आपको बहका दें, फुसला दें, आपको फितने में डाल दें, आपको यानी टेस्ट टेस्ट में डाल दें, ट्रायल में डाल दें, ताकि आप घड़ सकें इसमें। इसके अलावा कहते थे देखिए ये वाली आयतें ना लेकर आए, ये कुरान ना लेकर आए, आप कुछ और ले आए तो हम मान लेते हैं। अरे डिफरेंट डिफरेंट बातें हैं, और अगर आप ये कर लें तो फिर क्या हो, वाइजन लता लता खजू का खलीला, और तब वो बना लेंगे आपको दोस्त। अगर आप इनकी बात मान लेते हैं, इनके बुतों पे हाथ फेर देते हैं, ये वाली बातें नहीं कहते जो इनको बुरी लगती, तो तब ये आपके बेस्ट फ्रेंड्स हैं। वो देखिए उनको आप सल्लल्लाहु अलैहि वसल्लम से थोड़ी कोई प्रॉब्लम था, उनको तो ये था कि बस ये चीज़ें ना आप कहें। तो अगर आप नहीं कहेंगे तो फिर ठीक है, वो आपसे राजी नहीं। अब मुशरिकीन भी तो थक गए थे ना मुखालफत कर करके, वो भी उसकी भी एक हद होती है। अब वो भी चाहते थे कि अब बस हो जाए, वो मतलब उनकी तरफ से वो टूट चुके थे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम अपनी जगह पे साबित कदम थे, और ये भी अल्लाह ताला की तरफ से थी। अल्लाह ताला ने फरमाया वलाउला अन सबतना का, और अगर ऐसा ना होता कि हम साबित कदम रखते आपको, अगर हम आपको मजबूत ना रखते, लकद किता तरकनु इलैहिम शैअन कलीला। अब ये बहुत ही मोहतात तरीके के साथ हम ये बात करेंगे, क्योंकि बात हो रही है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, किसी आम इंसान की नहीं बात हो रही। और याद रखें रब रब है और बंदा बंदा है। रब चाहे आसमाने दुनिया पे नजूल फरमा ले वो रब ही है, और बंदा चाहे मेराज पा ले लेकिन वो बंदा ही रहेगा, रब नहीं बन जाता। और आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के आगे उसके बंदे ही हैं, अल्लाह ताला चाहे जैसे भी बात करें, हम बहुत एहतियात के साथ बात करें। अल्लाह ताला ने फरमाया अगर हम आपको साबित कदम ना रखते, अगर हम आपको मजबूत ना रखते, तो क्या होता, करीब था कि आप इनकी तरफ झुक जाते, लेकिन शई अन थोड़ा सा, जरा सा शे ना छोटी चीज थोड़ा सा, और फिर कलीला भी फरमा दिया बिल्कुल जरा सा, यानी टोटली नहीं मगर थोड़ी सी आपकी इंक्लिनेशन हो सकती थी अगर हम ना आपको साबित रखते। मैंने जैसे आपको बताया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो हिर्स थी उनके ईमान लाने की, किसी तरह तो मान लें, हो सकता था उसकी वजह से आप कुछ लचक दिखाते, कुछ अपनी बात में जरा सी सॉफ्टनेस ले आते, सॉफ्टनेस से मतलब ये कि फ्लेक्सिबिलिटी ले आते, जरा सी उनकी बात मानने की तरफ मायल हो जाते, अगर हम आपको मजबूत ना रखते। इसका मतलब है अल्लाह ताला की तरफ से एक हिफाजत होती है पैगंबरों की, याद रखें। जो हम कहते हैं ना पैगंबर मासूम होते हैं, वो किस तरह कि अल्लाह ताला उनकी हिफाजत फरमाते हैं, ना शैतान का बस चल सकता है और ना ही इंसानों में जो शैतान है वो बहका सकते हैं, वो फितने में डाल सकते हैं, क्योंकि अल्लाह ताला की डायरेक्ट उनके साथ कम्युनिकेशन चल रही होती है वही के जरिए। इज़न लअज़क़ना का दिहफ़ अल हयाती व दिहफ़ अल ममात। ये बड़ी सख्त आयात हैं, और ये बाकी सब के लिए भी कान खोल देने वाली हैं कि होशियार रहो। अगर अल्लाह अपने नबी को ऐसा फरमा सकता है तो बाकी लोग भी अपने आप को कोई बहुत सिक्योर ना समझे। और चूंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मकाम इन बहुत ऊंचा था, इसलिए अगर जरा सी गलती नहीं, जरा सी इंक्लिनेशन भी, जरा सी उनकी तरफ से कोई ایسی چیز جو نبوت کے شان کے خلاف ہو وہ بھی ذرا سی بھی قابل قبول نہیں تھی. اسی لیے اللہ تعالیٰ نے فرمایا کہ اگر آپ ایسا کرتے تو اذن لاذقناک, تب یقیناً ہم چکاتے آپ کو ضعف الحیات, ضعف دگنا اس زندگی میں, اور ضعف الممات اور دگنا موت میں. یعنی کیا دگنا, یہاں پہ تو کچھ بتایا نہیں کیا. اس لیے کہ آپ صلی اللہ علیہ وسلم کی جو آنر ہے, جو آپ صلی اللہ علیہ وسلم کا اکرام ہے, اس کے پیش نظر عذاب کا لفظ یہاں پہ نہیں لایا گیا. یہ ورنہ کیا مراد کیا آپ سمجھ لینے کی خود ہی بات ہے. کیا بعض دفعہ مائیں بھی بچوں کو سیدھا نہیں کہتی کہ اچھا میں ایسے کروں گی, وہ کہتی ہیں اچھا پھر تم دیکھ لو گی کہ کیا کرتی ہوں میں, تو اس کا مطلب خود ہی کیا ہوتا ہے وہ پتہ ہے. تو آپ صلی اللہ علیہ وسلم کی جو مرتبہ ہے, مقام ہے, اس کے پیش نظر کہا گیا دگنا زندگی میں اور دگنا موت میں. ثم لا تجد لك علینا نصیرا, پھر تم نہیں پاؤ گے ہمارے مقابلے میں کوئی مددگار. یعنی انتہائی سخت الفاظ ہیں, اور یہ کس کے لیے؟ اللہ تعالیٰ کے اپنے پیارے کے لیے. اور اگر اللہ تعالیٰ ان کو ایسی بات کہہ سکتے ہیں اور سرزنش کر سکتے ہیں اور وارن کر سکتے ہیں, تو ہمیں سوچیں کتنا ڈرنا چاہیے. ہم تو بڑے آرام سے کہتے ہیں سب ٹھیک ہے. جو لوگ قرآن کے اندر اپنی من مانی تاویلیں کرتے ہیں, من مانے مانے کر دیتے ہیں, اپنی خود ہی سے انٹرپریٹیشن, نہ کوئی حدیث میں ہے نہ کوئی کچھ ہے, خود ہی انٹرپریٹ کرتے رہتے ہیں, ان کو کتنا ڈرنا چاہیے. اور سورہ حاقہ میں تو اس سے بھی زیادہ بڑی بات ایک ہے کہ اگر وہ ہم پر کوئی بات گھڑ لاتا, نبی کریم صلی اللہ علیہ وسلم کے لیے کہا جا رہا ہے کہ تم کہتے ہو کہ یہ خود ہی گھڑ لایا, اپنی طرف سے اس نے قرآن بنا لیا, اگر یہ ہمارے پر کوئی بات گھڑ لاتا, ایک ذرہ برابر بھی اگر آپ صلی اللہ علیہ وسلم نے بات گھڑی ہوتی تو وہاں پہ کیا بتایا گیا, تو ہم اس کا دایاں ہاتھ پکڑ لیتے اور ہم اس کی رگے جان رکھے گردن کاٹ ڈالتے. اللہ اکبر, ایک نبی اگر کسی جانب جھک بھی جائے تو بھی کتنا بڑا جرم ہے. اور یہ اس بات کی سب سے بڑی دلیل ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک لفظ بھی اپنی طرف سے ایڈ نہیں کیا. یہ جو لوگ کہتے ہیں نا کہ ہمیں کیا پتا, پھر وہ آپ صلی اللہ علیہ وسلم نے, ہو سکتا ہے کہ کوئی ایسی بھول چوک ہو گئی ہو سکتا ہے کہ کوئی ایسے ہو گئی ہو, آپ پہ جادو بھی تو ہو گیا تھا, ہو سکتا ہے کہ کوئی چیز آپ نے, آپ کو کیا پتا, یہ سارے اللہ کی طرف سے ہی ہیں, آپ کو کیا پتا, آپ کافر اس طرح کی باتیں کرتے. اللہ تعالیٰ نے قرآن میں اس کا جواب بتا دیا کہ اگر یہ نبی ایسی بات کرتا, اور سوچیں یہ آیات تلاوت کر کے کون سنا رہا ہے, کین یو امیجن, آپ صلی اللہ علیہ وسلم خود سنا رہے ہیں. اگر یہ قرآن ان کا گھڑا ہوا ہوتا تو وہ ایسی بات اپنے اوپر کہہ سکتے تھے؟ اور دوسری بات بہت اہم اس کے اندر ایک اور ہمارے لیے جو سبق ملتا ہے, ہمیں ذرا سا بھی کوئی ایک پنچ بھی ہو جائے نا تو ہم اتنے ہی گلے شکوے, اگر ہم کوئی دین کا کام کر رہے ہیں, کوئی خدمت کر رہے ہیں, ہاں اللہ میرے ساتھ یہ ہو گیا, دیکھو میں تو اتنا کام کرتی تھی, اللہ نے میرے ساتھ ایسا کیوں کیا, ایسا کیوں ہوا. اور بعض لوگ, اللہ تعالیٰ محفوظ رکھے اس چیز سے, اللہ سے ناراض ہو جاتے ہیں, میں تو نمازیں بھی پڑھتی تھی, کیا فائدہ ہوا ہماری نمازوں کا, میں نے تو اتنی دعائیں بھی کی تھیں, کیا فائدہ میری دعاؤں کا, اب میں نے نہ نماز پڑھنی نہ کچھ کرنا, کیونکہ میرے اوپر یہ کوئی مصیبت کیوں آ گئی, کیونکہ اللہ نے میرے ساتھ ایسا کیوں کیا. لیکن آپ دیکھیں ہمارے نبی کریم صلی اللہ علیہ وسلم کو اتنی سخت آیتیں سن کے اس کے بعد جھکاؤ ہی جھکاؤ ہے, آج ہی یہ نہیں آگے سے اللہ تعالیٰ معاف فرمائے کہ جو ہے نا اللہ میں تو اتنا بڑا نبی ہوں اور آپ مجھے ایسے کہہ رہے ہیں, اتنی میں نے خدمتیں کی, اتنے میں نے دکھ اٹھائے, اتنی میں نے مشکلیں اٹھائیں, اتنی میں نے مسئلے جھیلے, اور اس کے بعد مجھے یہ ملنا تھا, اس کے بعد مجھے آپ ایسے کہہ رہے ہیں, اب نہیں میں نے یہ کام کرنا, اب میں یہ چھوڑ رہا ہوں, اب میں ناراض ہوں. نہیں, ایسی کوئی بات بھی نہیں. اتنی سخت بات سن کے, یعنی ایک طرح کی سے بہت, اگر آپ الفاظ کی شدت دیکھیں بہت سخت ہیں, لیکن آپ صلی اللہ علیہ وسلم مسلسل جھکے ہوئے ہیں, مسلسل جھکے. اس سے پتا چلتا ہے آپ صلی اللہ علیہ وسلم کی شخصیت کیسی تھی اور اللہ کے سامنے آپ کی عاجزی کتنی زیادہ تھی. اور یاد رکھیں, اللہ کے سامنے کوئی جتنا گرتا ہے, جتنا عاجزی دکھاتا ہے, جتنا نیچا ہوتا ہے, اتنا ہی وہ بلند ہے. جیسے ہمارے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھیں, ڈائریکٹ ان کو کہا جا رہا ہے, کسی اور کو نہیں, ڈائریکٹ ان کو کہا جا رہا ہے اگر آپ نے ایسا کیا, اگر یہ ہوا. لیکن عاجزی 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 میں ذرا برابر بھی فرق نہیں آتا. اور ہم منٹ منٹ پہ عاجزی چھوڑ کے تکبر کرنے لگتے ہیں, بڑے بن جاتے ہیں, کیا اللہ کا کام کر لیا, دو کام کر دیے تو پتہ نہیں اپنے آپ کو ہواؤں میں سمجھنے لگتے ہیں, اور سوچتے ہیں ہم پتہ نہیں کیا بڑی چیز بن گئے, کہ اب تو ہمارا حق ہے کہ ہمیں ساری خوشیاں ملنی چاہیے اور کوئی مسئلہ نہیں ہماری زندگی میں آنا چاہیے, اور خبردار ہمارے پر کوئی دکھ نہیں آنا چاہیے. تو آپ باس نہیں بن گئے, آپ بندے ہی ہیں. یہ جان دی ہوئی اسی کی تھی. اگر حق تو یہ ہے کہ حق ادا نہ ہوا, اگر جان کیا وہ شعر ہے کہ جان دی ہوئی اسی کی تھی, اگر یہ جان بھی, مطلب اس کا مفہوم بتا دیتے, اگر یہ جان بھی ہم اللہ کے راستے میں قربان کر دیتے ہیں نا, تو یہ بھی اسی کی ہے امانت. یہ پھر بھی حق نہیں ادا ہوا, پھر بھی ہم کچھ نہیں کر سکے, تو پھر کس بات کی بڑائیاں, کس بات کے بڑے بڑے دعوے اور بڑا بننا. جان دی ہوئی اسی کی تھی, حق تو یہ کہ حق ادا نہ ہوا. ہاں یہ ہے شعر کہ جان میں نے اگر دی ہے تو پھر کیا بڑا کارنامہ کر دی, اسی نے دی تھی نا. تو اگر آپ نے کوئی خدمت کر لی, اگر آپ نے کوئی دین کا کام کر لیا, تو کیا بڑی بات کر لی. اور پھر آگے دیکھیں, یہ تھوڑی سی بات آگے, یہ اس طرف کو اشارہ ہے کہ آپ صلی اللہ علیہ وسلم کو یہ نکالیں گے بھی مکہ سے, آپ کو ہجرت بھی کرنی پڑے گی, اور اس کے بعد ان کا انجام کیا ہونا ہے. پھر وہ ان کا دو, اور بے شک قریب تھا, لَيَسْتَفِزُّونَكَ مِنَ الْأَرْضِ, کہ عاجز کر دیں تجھ کو زمین سے, یا آپ کے قدم اکھاڑ دیں زمین سے, یا آپ کو اس فتنے میں ڈالنا چاہتے تھے, آپ کے قدم اکھاڑنا چاہتے تھے. لِيُخْرِجُوكَ مِنْهَا, تاکہ وہ نکال دیں تجھ کو اس سے, کس سے, مکہ کی سرزمین سے. اتنا آپ کو پریشر کریں, اتنا آپ کو یعنی تنگ کر کے رکھ دیں کہ آپ کو اس زمین سے ہی نکال دیں. لیکن اگر انہوں نے ایسا کیا, وَإِذًا لَا يَلْبَثُونَ خِلَافَكَ إِلَّا قَلِيلًا, تو تب یہ خود بھی نہیں انہوں نے پیچھے ٹھہرنا مگر تھوڑا سا. یہ پھر خود بھی یہاں پہ ٹھہر نہیں سکیں گے. جو نبی کو نکالتا ہے کسی سرزمین سے, پھر وہ اس کو نہیں نکال رہا ہوتا, اصل میں وہ خود اپنے آپ کو نکال رہا ہوتا ہے, کیونکہ پھر وہ خود بھی وہاں نہیں ٹھہر سکتا. آپ نے دیکھا جتنے پیغمبر, ان کو اتنا ستایا گیا, جب وہ نکل گئے وہاں سے, پیچھے قوم کا انجام کیا ہوا. تو یہ نہ سمجھیں کہ اس میں بڑی کامیابی ہو جائے گی. یہ آپ کو اس قدر پریشرائز کر رہے ہیں, اتنا آپ کے اوپر مشکلات لے کر آ رہے ہیں کہ آپ یہاں سے نکل ہی گئے جائیں تو نکال دیں آپ کو یہاں سے. اب اگر انہوں نے ایسا کر لیا, یہ خود بھی نہیں رہیں گے. اور واقعی ایسا ہوا, آپ نے دیکھا کہ 2 ہجری میں, یعنی 1.5 سال بعد ہی آپ صلی اللہ علیہ وسلم کی ہجرت کے, بدر کا مارکا ہوا. اور بدر میں آپ دیکھیں, ان کے اتنے ٹاپ جو ان کی لیڈرشپ تھی, سب ختم ہو گئی, گھر گھر ماتم تھا. ہم نے سیرت میں پڑھا ہے کہ کتنا ان لوگوں کے اوپر کیا گزری تھی اس وقت بدر کے, گھر گھر رو رہے تھے لوگ, اتنا بڑا ان کا نقصان ہو گیا تھا, بڑے بڑے سرداروں میں سے کوئی رہا نہیں تھا. خاص طور پہ جو آپ صلی اللہ علیہ وسلم کے بہت زیادہ شدید مخالف تھے. اور اس کے بعد آپ دیکھ لیں, 8 سال میں, زیادہ عرصہ نہیں, 8 سال میں مکہ ہی فتح ہو گیا. تو تم تو یہاں پہ نہیں ٹھہر سکو گے, الا قلیلا, قلیل تھوڑا, یعنی تھوڑا عرصہ تو وہ لگے گا. سنت طریقہ ہے کس کا, من قد ارسلنا قبلک من رسلنا, جن کو تحقیق بھیجا ہم نے آپ سے پہلے اپنے رسولوں میں سے. یعنی یہ دستور اللہ کا ان کے بارے میں جو وہ رسول بھیجتا ہے, کہ جب تک وہ قوم میں رہتے ہیں وہاں پہ عذاب نہیں آتا, جب نکل جاتے ہیں تو عذاب آ جاتا. وَلَا تَجِدُ لِسُنَّتِ تَحْوِيلًا, اور آپ ہمارے طریقے کو بدلنے والا نہیں پائیں گے, ہمارا طریقہ بدلتا نہیں ہے. انہوں نے بھی ایسا کیا تو ان کے ساتھ بھی یہی ہوگا. اگر اس آیت کو اس حصے کو آپ سوچ لیں, لا تجدو لسنتی نا تحویلا, اللہ تعالیٰ نے فرمایا ہماری سنت بدلنے والی نہیں ہے, یعنی اللہ تعالیٰ کے جو طریقے ہیں نا, اگر آپ یہ سوچتے ہیں کہ بنی اسرائیل کے ساتھ تو یہ ہوا, ہم تو چہیتے, ہم تو کتنے پیارے لوگ ہیں, ہمارے ساتھ تو کچھ ایسا نہیں ہونا. ان کے اگر ان کرتوتوں کے اوپر ان کو سزائیں ملی, وہی کرتوت اگر آپ کریں گے تو آپ کے لیے بھی وہی چیز ہے. ایسا نہیں ہوگا کہ ایک تو وہ بھی اللہ کی مخلوق ہے, وہ بھی اللہ نے ایسے ہی پیدا کیے, آپ بھی کیے, اب یہ کون سا کارنامہ ہوگا کہ ہم امت محمدی ہمیں سے, ہمارا تو اس میں کوئی کارنامہ نہیں ہے. اگر وہی طریقے اپناؤ گے جو کافروں کے, تو انجام بھی وہی ہوگا جو ان کا. یہ نہیں کہ اللہ کو ان سے کوئی دشمنی ہے, ان کو آگ میں ڈالے گا اور باقی جو ہیں وہ بہت لاڈ لیں. اللہ کا طریقہ ایک ہی ہے. جب جب لوگ اللہ کو چھوڑتے ہیں, اتنے آپ پیغمبروں کے داستانیں پڑھتے ہیں قرآن کریم میں, کیا ان کے ساتھ ان کی قوموں کے ساتھ گزری, آپ کیا سوچتے ہیں کہ جو ان کے ساتھ ہوا وہ اور کبھی نہیں کسی کے ساتھ ہوگا؟ اگر قوم لوط والے عمل کوئی کرتا ہے, ٹھیک ہے پوری پوری قومیں وائپ آؤٹ نہیں ہوں گی کیونکہ ہمارے نبی نے دعا کی ہوئی ہے, لیکن کیا سوچتے ہیں اللہ تعالیٰ ایسے ہی چھوڑ دے گا؟ کیا سوچتے ہیں کہ قوم شعیب والے کام کر کے لوگ بچ جائیں گے؟ کیا سوچتے ہیں بت پرستیوں اور کفر اور شرک کے ساتھ اور ظلم کے ساتھ کچھ بھی نہیں ہونا, اللہ کا طریقہ نہیں بدلنے والا. پھر آپ صلی اللہ علیہ وسلم کو دیکھیں اگلی آیت میں, زبردست بات ہے. اب اتنی مخالفتیں ہو رہی ہیں, یہ اینڈ کا ٹائم ہے تقریباً مکی پیریڈ کا, مخالفتیں اتنی بڑھ رہی ہیں, وہ اس حد تک بھی آ گئے کہ آپ کے قدم اکھاڑ دیں, کسی طرح آپ کو مجبور کر دیں گے کمپرومائز کر لیں. اللہ تعالیٰ آپ کو سلوشن کیا دیتے ہیں؟ اور یہ سلوشن ہمیں بھی یاد رکھنا ہے. زندگی میں کبھی بھی حالات ایسی ہوں, مشکلات ہوں دین میں, تو کیا کرنا ہے ہم نے؟ اللہ تعالیٰ دیکھیں اپنے نبی کا رخ کس طرف موڑتے ہیں. اقیم الصلاۃ, قائم کرو نماز, آپ نماز کو قائم کریں. ان مخالفتوں کے جواب میں آپ نماز کی طرف آ جائیں. کب کب نمازیں پڑھنی ہیں؟ اس آیت کو اگر آپ ہائی لائٹ کر لیں تو یہ آیت نماز کے اوقات بتاتی ہے. قرآن کریم میں اگر آپ کو کوئی پوچھے کہ نماز کے اوقات بتانے کے لیے کوئی آیت ہے تو یہ آیت ہے, آپ یہ بیان کر سکتے ہیں. ہاں, اس کی ڈیٹیلز جو ہیں وہ اس میں نہیں ہیں کہ ڈیٹیلز کس وقت سے ایک وقت شروع ہوگا اور کس وقت ختم ہوگا اور کون کون سی نمازیں اس ٹائم کے دوران آئیں گی, وہ اس کے لیے ہم آپ صلی اللہ علیہ وسلم کی سنت سے رجوع کریں گے. اور جو لوگ کہتے ہیں نا ہم سنت کو نہیں مانتے, حدیث کو نہیں مانتے, مجھے وہ بتا دیں وہ نماز پڑھتے کیسے ہیں, کیونکہ قرآن میں تو ایگزیکٹ بالکل ٹائمنگ تو نہیں بتائی گئی. اب دیکھتے ہیں ہم کہ قرآن میں کیا بتایا گیا. نماز قائم کرو لدلو کی شمسی, سورج کے ڈھلنے کے وقت سے, زوال شمس کے وقت سے. دلو کیا ہے؟ جب نون ٹائم ہوتا ہے نا, نون بالکل سورج اوپر ہوتا ہے, اس کے بعد کیا ہوتا ہے؟ اب یہ دیکھیں جس کو ہم 12 بجے کا ٹائم کہتے ہیں, آل دو وہ ضروری نہیں 12 بجے ہی ہو, جو بھی ٹائم جس وقت سورج بالکل سر کے اوپر ہوتا ہے, کوئی سایہ نہیں ہوتا, ٹھیک ہے, نون جس کو ہم کہتے ہیں اپنے الفاظ میں 12 بجے کا ٹائم. اچھا, اس کے بعد کیا ہوتا ہے؟ سورج کا سفر ٹورڈ دا ویسٹ شروع ہو جاتا ہے, رائٹ, ویسٹ کی طرف, مغرب کی طرف سورج سفر شروع کر دیتا ہے. اب یہ کیا ہے؟ سورج کے ڈھلنے کا ٹائم. اور وہاں سے کون سی نماز شروع ہوتی ہے؟ ڈھلتے ساتھ ہی کون سی نماز شروع ہوتی ہے؟ ظہر کی. ظہر کی نماز اس میں آ گئی, اس کا مطلب. اور بھی کون سی ڈھلتے 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 اور کون سی نماز آ رہی؟ عصر کی بھی آ گئی, ٹھیک ہے. اب یہ ہے سورج کے ڈھلنے کے وقت کی. کب تک قائم کرنی نماز؟ الی تک غسق اللیل, تاریکی, سخت تاریکی, جب تک ڈارکنیس نہ ہو جائے رات کی, اس وقت تک نماز پڑھو. اب اس میں کون سی آ گئی؟ جب رات تاریک ہو جاتی, یعنی بالکل اندھیرا ہو جائے, اس میں مغرب اور عشاء دونوں آ گئی. کیونکہ مغرب شروع کب سے ہوتی ہے؟ جب سورج غائب ہو جاتا ہے, اب اندھیرا شروع ہو گیا. اب اور اس کے بعد پچ ڈارکنیس تک, یعنی ظہر سے عشاء تک کی درمیان جتنا کچھ بھی آ گیا وہ سب اس میں آ گیا. سبحان اللہ, دو اوقات بتا دیا اور اس میں چاروں نمازیں آ گئی. لدلوک الشمس الی غسق اللیل، یعنی پچ ڈارکنیس تک اور اس کے اندر مغرب اور عشاء دونوں، یعنی وہاں تک آپ نے نماز پڑھنی ہے جب سے سورج ڈھلنا شروع کرے وہاں سے لے کے اس وقت تک. اور اس میں پھر آپ صلی اللہ علیہ وسلم نے ہمیں سکھایا کہ ظہر بھی پڑھنی ہے، اس طرح عصر پڑھنی ہے، اس طرح جب نیچے چلا گیا تو پھر مغرب پڑھنی ہے، اور پھر آخری جو نماز ہوگی وہ غسق اللیل میں ہوگی، وہ سخت تاریکی میں ہوگی، اور وہ عشاء کی نماز ہوگی. اب کون سی رہ گئی؟ فجر. وقرآن الفجر، اور قرآن فجر کا یہاں پہ قرآن کا معنی ہے نماز. وہ کیسے قرآن کا معنی نماز کیسے ہوا؟ اس لیے کیونکہ فجر کی نماز ایسی نماز ہے جس میں سب سے زیادہ قرآن پڑھا جانا چاہیے، اس لیے قرآن الفجر نماز کو ہی قرآن کہا گیا. اور دوسری بات کیا ہے کہ دیکھیں جو نماز ہے اس میں قرآن پڑھا جاتا ہے، اور اس کی طرف بھی اشارہ ہے یہاں پہ. ٹھیک، تو اب یہ فجر کی نماز اس میں شامل ہے، یعنی یہ فجر کی نماز ہی ہے جس کا ذکر یہاں پہ آ رہا ہے. پھر فرمایا گیا ان قرآن الفجر کان مشہودا، فجر کا جو قرآن پڑھنا ہے وہ حاضر کیا گیا ہے، شاہد ہے. مشہود کا مطلب جس کو دیکھا جائے، جیسے ہم کہیں گے سین، اٹ سین، سین بائی ہوم، کس، کون دیکھ رہا ہے اس کو؟ فرشتے دیکھ رہے ہیں، فرشتوں کی ٹیم دیکھ رہی ہے، سبحان اللہ. آپ کو پتہ ہے جو ہمارے اعمال لکھتے ہیں اور جو ہماری حفاظت کرتے ہیں فرشتے، دو شفٹس میں آتے ہیں وہ، ایک شفٹ ہے فجر سے لے کے عصر تک ایک شفٹ آتی ہے، اور دوسری جو یہ عصر کے وقت یہ شفٹ چلی جاتی ہے، اور پہلے دوسری شفٹ آتی ہے، دوسری شفٹ آتی ہے اور یہ والی شفٹ پھر چلی جاتی ہے. تو اس عصر کے ٹائم پہ دونوں ٹیمیں ملتی ہیں. اب یہ جو نئی ٹیم آئی ہے، تازہ دم ٹیم، یہ اب فجر تک رہے گی. ٹھیک ہے، تو ایک ٹیم ہے فجر سے عصر تک فرشتوں کی، اور ایک عصر سے پھر فجر تک، اور فجر پہ پھر وہ نئی ٹیم آ گئی. اب کیا ہے، اس ٹائم پہ دونوں ٹیمیں مل جاتی ہیں فجر کے ٹائم پہ بھی، اور وہ دیکھتی ہیں یہ والا قرآن جو اس ٹائم پہ پڑھا جا رہا ہوتا ہے. اور ہمیں پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم جو فجر کے قرآن زیادہ پڑھا کرتے تھے، یعنی فجر پہ رات قرآن کی زیادہ ہوتی تھی، تو ہمیں بھی فجر کی نماز میں جتنی بھی ہمیں لمبی صورتیں آتی ہیں وہ پڑھنی ہیں. سورہ ناس اور سورہ کوثر کے ساتھ نہیں پڑھ لینی، بلکہ لمبی قرات ہونی چاہیے فجر میں ہماری. بعض لوگ جو یہ بھی کہتے ہیں نا فجر قرآن، یعنی نماز فجر کا کہاں ذکر ہے اس کا، تو ان کے لیے بھی آپ یہاں پہ یہ نوٹ کر لیں کہ دیکھیں یہ نماز فجر ہے، یہ دلیل آپ کو آج مل گئی. اچھا، تو اب ہم دیکھیں کہ ہماری کیا روٹین ہے فجر کے قرآن کی. اگر آپ کو بہت زیادہ نہیں بھی آتا، یعنی قرآن کریم آپ کا حفظ نہیں بھی ہے، تو پھر آپ ایسا کر لیں کہ فجر کی نماز پڑھ کے پھر قرآن کریم کی تلاوت کریں بلند آواز سے، اور یہ سوچیں کہ فرشتے اس وقت حاضر ہیں، فرشتے اس وقت دیکھ رہے ہیں. ویسے تو عصر کے وقت بھی فرشتوں کی ٹیمیں جمع ہوتی ہیں، عصر کے وقت نہیں کہا گیا بلکہ فجر کے وقت کہا گیا کہ اس وقت قرآن زیادہ پڑھا. ہو سکتا ہے کہ ہماری اس وقت کی مصروفیت زیادہ ہوتی ہے، اس لیے اللہ تعالیٰ نے فجر کے وقت کہا کہ اس وقت زیادہ پڑھو، ذہن بھی فریش ہوتا ہے، دن کا آغاز ہوتا ہے. تو اللہ تعالیٰ فرماتے ہیں میرے کلام کے ساتھ آغاز کرو تم دن کا. تو سوچ لیں اگر ہمارا قرآن کوئی سن رہا ہو، کوئی ٹیچر سن رہی ہو، یا آپ کو کلاس میں کہا جائے سب کلاس کے سامنے آپ قرآن کریم کی تلاوت کریں، تو کیسی کریں گے؟ اور اس وقت فرشتے سن رہے ہوتے ہیں، تو کیسی ہونی چاہیے تلاوت؟ سب سے خوبصورت، سب سے اچھی. اور اس کی سب کو شوق ہوتا ہے، مجھے موقع ملے تو میں اچھی سے اچھی، خاص طور پہ جن کی اچھی آواز ہوتی ہے، تو میں سب کو اپنا قرآن سناؤں کہ دیکھو میں کتنا اچھا پڑھتی ہوں. تو لوگوں کے سامنے ضرورت نہیں ہے، مگر اللہ کے فرشتے اس وقت ایوری مارننگ دیکھتے ہیں، تو آپ ان کو سنا سکتے ہیں اپنا پیارا پیارا قرآن. यहाँ पे एक और बात हमें ये समझ लेनी चाहिए कि सूरह निसा में 103 आयत में अल्लाह ताला ने फरमाया था, बेशक नमाज मोमिनों पर वक्त की पाबंदी के साथ फ़र्ज की गई है। यानी नमाज का फरीजा जो है, ये जो अवकात यहाँ पे दिए गए हैं, इनके साथ आपको इनकी रियायत करते हुए इनके मुताबिक आपको पढ़नी है। और ऐसे नहीं है कि आप अपनी मर्जी के साथ पूरे दिन की नमाजें जमा करके, जी मेरी जॉब होती है तो इसलिए मैं बस रात को सारी पढ़ूंगी, ऐसे नहीं है। बहुत ज़रूरी है कि हम टाइमिंग्स को फॉलो करें। सूरह हूद आयत 114 में भी अल्लाह ताला ने नमाज के बारे में फरमाया, कायम करो नमाज दिन के दो किनारों पे और रात का कुछ हिस्सा, जिसमें दिन के दो किनारों में आ गया फजर जोहर असर और रात का कुछ हिस्सा मगरिब इशा फजर। तो इस तरह से भी आप वहाँ पे भी देख सकते हैं कि औकात नमाज के बारे में बताया गया। तो इट्स इम्पोर्टेंट कि आप इनको सामने रख के नमाज पढ़ें। وَمِنَ اللَّيْلِ فَتَحَجَّدْ بِهِ نَافِلَةً لَكَ, और रात में से बस तहज्जुद पढ़ो, इसमें नफल है जायद, नफली नमाज आपको एक तहज्जुद की दी गई है। जैसे बताया कि तहज्जुद का माना क्या है, दो इसके ऑपोजिट माने आते हैं, सोने के भी आते हैं और जागने के भी। तो इसमें وَمِنَ اللَّيْلِ فَتَحَجَّدْ بِهِ का माना क्या है, रात के कुछ हिस्से में तहज्जुद करो, बिही साथ इसके, किसके, ही की जमीर किस तरफ जा रही है, कुरान के, यानी तहज्जुद पढ़ो इस कुरान के साथ। इसका मतलब है कि तहज्जुद के वक्त भी कुरान ज्यादा से ज्यादा पढ़ना है, और ये नफल है, नाफिलतन लक। आप सल्लल्लाहु अलैहि वसल्लम के लिए पहले तो ये था कि इस्लाम के शुरू में ना, जब सूरह मुजम्मिल नाजिल हुई थी, तो उस वक्त पांच नमाजें फर्ज तो नहीं थी, सिर्फ तहज्जुद की नमाज थी जो सब पे फर्ज थी। तो उसके बाद जब मेराज पे आप सल्लल्लाहु अलैहि वसल्लम को पांच नमाजें दी गईं, तो तहज्जुद की फर्जियत जो थी वो आम उम्मत से तो उठा ली गई। अब आम उम्मत के लिए फर्ज नहीं है, अब नफल है। और आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर इख्तलाफ है इस बारे में कि फ़र्ज थी या नफल थी, बाहर क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने इसकी पाबंदी फरमाई। और उम्मत के लिए देखें इतनी बड़ी ये शहादत है कि वो अगर नफल अदा करती है ना, नफली इबादत करना, तो उम्मत के लिए क्या है, गुनाहों का कफारा है। फर्ज नमाजों में जो कमी रह जाती है उसको मुकम्मल करने का काम देते हैं नफल। मगर आप सल्लल्लाहु अलैहि वसल्लम ज़ाहिर है गुनाहों से मासूम है और उनकी तो कोई कमी भी नहीं है, तो आप सल्लल्लाहु अलैहि वसल्लम के हक में नफली इबादत क्या है, आप अल्लाह ताला का मजीद तकर्रुब कुर्ब मिलना। ठीक है, अच्छा, अब हम एक अहम बात देख के फिर उसके बाद इसकी मैं और आपको फजीलत बताती हूँ कि बाज लोग कहते हैं कि तहज्जुद के लिए सोना ज़रूरी है, सो और फिर उठो फिर तहज्जुद पढ़ो। ऐसा कहीं इस आयत से नहीं हमें मिलता कि आप पहले सो फिर उठो, बल्कि हमें तो यही मिलता है कि बस तहज्जुद पढ़ो, ये नफल है, और कुरान के साथ पढ़ो। हाँ, सहाबा कराम का और आप सल्लल्लाहु अलैहि वसल्लम का जो हमें तरीका पता चलता है, वो चूंकि आखिरी रात यानी रात के आखिरी हिस्से में उठ के पढ़ते थे, इसलिए वो एक अफजल सूरत हो गई कि वो ऐसे ही थे। लेकिन अदरवाइज कहना कि जो है ना नहीं बस सोएंगे तो फिर होगी तहज्जुद, अगर कोई सारी रात ही ना सोए तो फिर क्या होगा, तो क्या तहज्जुद नहीं पढ़ सकता, पढ़ सकते हैं फिर भी। और हसन बसरी तो ये फरमाते हैं कि नमाज तहज्जुद हर उस नमाज को हम कह सकते हैं जो ईशा के बाद पढ़ी जाए। और अलबत्ता ये है कि ज्यादा फजीलत है कि अगर नींद के बाद इसको यानी अदा किया जाए, यानी सो के उठ के किया जाए, क्योंकि नींद को तोड़ना है वो एक मुश्किल काम होता है और वो टेस्ट हो जाता है। अब इसमें रकतें कितनी पढ़ी जाए, बुखारी और मुस्लिम में तो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा की रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम रमज़ान में या गैर रमज़ान होता, चाहे रमज़ान होता या रमज़ान के अलावा, कभी भी 11 रकात से ज़्यादा नहीं पढ़ते थे। और उन 11 रकात में क्या होता था, आठ इसकी होती थी तहज्जुद की और तीन रकतें वितर की होती थी। ठीक है, और मुस्लिम की एक और रिवायत में आयशा रज़ी अल्लाह तआला अन्हा से ही मनकूल है कि आप सल्लल्लाहु अलैहि वसल्लम रात में 13 रकतें पढ़ते थे, जिनमें वितर भी शामिल है और दो रकतें सुन्नत फजर की भी शामिल है। तो 11 फिर वही हो गई, 8 तहज्जुद की और फिर 3 वितर और फिर उसके बाद 2 یعنی رکعتیں فجر کی سنت سے ہیں. تو آپ صلی اللہ علیہ وسلم اتنی ادا کیا کرتے تھے, اور سٹارٹ کیسے کرتے تھے, جو حدیث سے جو ہمیں ثابت ہے وہ یہ ہے کہ شروع کی جو دو رکعتیں ہوتی تھیں وہ ہلکی ہوتی تھیں, یعنی مختصر قرات کے ساتھ, پھر باقی رکعت میں گریجولی لمبی ہوتی جاتی تھی قرات, اور رکوع اور سجود بھی لمبے ہوتے تھے. ٹھیک ہے, تو یہ آپ صلی اللہ علیہ وسلم کی یعنی تہجد کا حال تھا. اچھا, اب تہجد کی نماز کی فضیلت کیا ہے؟ ایک تو یہ میں آپ کو بتا دوں, میں جتنی بھی آپ کو باتیں بتاؤں گی, ہو سکتا ہے آپ کو شوق آج پیدا ہو, لیکن یہ شوق ہو سکتا ہے کہ آپ کو جب آپ اٹھنا چاہیں تو اس وقت یہ شوق سارا ختم ہو جائے, اور آپ اس وقت یہ کہیں کہ اچھا کل پڑھ لوں گی نا, ابھی آج بہت نیند آئی ہوئی, آج میں صبح سے بڑی تھک گئی. تو اس کے اندر انسان پھر آگے سے آگے اسی طرح ٹالتا رہتا. میرے خیال میں اگر آپ اللہ تعالیٰ سے دعا کریں اس کے لیے وہ سب سے زیادہ بہتر بات ہے, کیونکہ واقعی نیند کو توڑنا اور اٹھنا ہمارے جیسے کمزور لوگوں کے لیے نا بہت ہی مشکل ہے. یہ دعا کریں کہ اللہ تعالیٰ وہ جو وی آئی پیز کی مجلس ہے نا, اس کا انویٹیشن مجھے بھی دے دے. بلیو می اٹس وی آئی پی گیدرنگ, کیونکہ دن بھر اللہ تعالیٰ کے تو ہر وقت ہی دروازے کھلے رہتے ہیں, سب کے لیے کھلے رہتے ہیں, اور دن بھر سمجھ لیں عام لوگوں کے لیے, عام لوگوں کے. اور جو رات میں عبادت ہے, جو رات کے وقت کا یہ تہجد ہے, وہ خاص الخاص لوگوں کے لیے, وہ وی آئی پیز کی مجلس ہے, وہ ایسا وقت ہے جس میں اللہ ہے اور بندہ ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا تم پہ لازم ہے کہ قیام لیل کرو, قیام اللیل کرو, اس لیے کہ یہ تم سے پہلے کے نیک لوگوں کا طریقہ ہے. جتنے ہم سے پہلے نیک لوگ گزرے نا, ان سب کا طریقہ یہ تھا قیام اللیل. اگر نیک بننا ہے تو ہمیں بھی پھر ان کے طریقے کے مطابق کرنا پڑے گا. اور اللہ تعالیٰ نے فرمایا نا تتجافا جنوبهم عن المضاجع, سورہ سجدہ میں, ان کے پہلو بستروں سے الگ رہتے ہیں, یعنی اللہ کے لیے وہ کھڑے ہوتے ہیں رات کو, قیام کرتے ہیں جس وقت سارا جگ سو رہا ہوتا ہے, اس وقت وہ اپنے رب کے آگے کھڑے ہو جاتے ہیں. اور ایسے لوگوں کو جنت میں وہ گھر ملیں گے جن کے اندر سے باہر اور باہر سے اندر نظر آتا ہوگا, یہ حدیث میں اس کی ڈسکرپشن ہے. کیسے ہوں گے وہ اب اللہ بہتر جانتا ہے, اب ہم کرسٹل کہہ لیں یا کہ اللہ عالم کیا ہوں گے, شیشہ ہی ہماری تو دنیا کے اندر ایسی چیز ہے جسے اندر سے باہر اور باہر سے اندر دیکھا جاتا ہے, اور خیر شیشہ تو یہاں کی ناقص چیز ہے, ایسے بیان کیا گیا تو جس کو ملیں گے وہ پتہ چلے گا اس کو کہ کیسے ہیں جو وہاں پہ گھر ملنے والے ہیں. حضرت حسن بصری فرماتے ہیں میں نے آدھی رات کی نماز سے زیادہ سخت کوئی چیز نہیں دیکھی. آپ سے پوچھا گیا کیا وجہ ہے کہ تہجد گزاروں کے چہرے بڑے خوبصورت لگتے ہیں, کہا وہ اللہ کے ساتھ خلوت کرتے ہیں, یعنی اکیلے ہوتے ہیں, تنہائی میں ہوتے ہیں, تو اللہ ان کو نور کا لباس پہناتا ہے. سبحان اللہ, اللہ ان کو نور کا لباس پہنا, کیونکہ ان کی اللہ تعالیٰ کے ساتھ میٹنگ کیسے ہوتی ہے, ون ٹو ون, اکیلے. آپ نے کبھی دیکھا ہوگا بچوں کو رات کو جاگنے کا بڑا شوق ہوتا ہے, کیوں؟ رات کو کوئی ڈسٹربنس نہیں ہے, رات کو وہ اپنے من مانے کام کر سکتے ہیں, کھائیں پیئیں, ماں باپ تو سو جاتے ہیں, تو اب ان کو کوئی نہ منع کرنے والا ہوتا ہے نہ کچھ. تو اسی طرح جو اللہ سے محبت کرنے والا ہے نا, وہ کہتا ہے رات کا وقت ہو کہ نہ کوئی ڈسٹربنس, نہ کوئی پوچھنے والا, نہ کوئی کچھ کہنے والا, نہ کوئی فون بجنے والا, نہ کوئی بیل بجنے والی. گو کہ میں یہ کہوں گی کہ کچھ لوگ ایسے ہیں جو کہ رات کے اس پہر میں بھی ٹیکسٹ کرتے رہتے ہیں, اور یہ بتانے, شاید وہ یہ بتانا چاہتے ہیں کہ ہم بھی جاگے ہوئے ہیں اور ہم بھی تہجد پڑھنے والے ہیں. یا اللہ عالم کیا ان کا ارادہ ہوتا ہے کہ وہ اس وقت بھی جو ٹائم اللہ کا ہوتا ہے نا, اس وقت بھی وہ اپنا ٹیکسٹ کھولتے ہیں اور دوسروں کو بھی ڈسٹرب کرتے ہیں. اچھا, ابو سلیمان رحمۃ اللہ علیہ نے کہا تھا رات والے اپنی رات میں इससे ज्यादा लज्जत पाती जितनी खेल वालों को खेल में लज्जत मिलती है। आपने देखा है जब मैच वगैरह होते हैं, जो लोग क्रिकेट के शौकीन हैं, मैच में कितनी उनको लज्जत मिलती है। और मैच रात का मैच हो चाहे दिन का हो, वो पूरी रात बैठ के वो मैच देखते रहते हैं। उन्होंने फरमाया जो रात वाले हैं उनको अपनी रात में उससे ज्यादा लज्जत मिलती है जितनी खेल वालों को खेल में मिलती है। फरमाते हैं अगर रात ना होती तो मैं दुनिया में रहना पसंद ही ना करता। ओ अल्लाह हु अकबर, क्योंकि वो जानते हैं कि उसका मज़ा क्या है अल्लाह के साथ तन्हा होने का और उसे बातें करने का और उसको अपना दिल का हाल कहने का और उससे दुआएं करने का और फरियादें करने का और उसके आगे आंसू बहाने का, वो मज़ा क्या होता है। वो ये जानते थे जब ये कह रहे हैं ना। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सही मुस्लिम में है कि रात में एक घड़ी है कि जो भी मुसलमान उसमें अल्लाह से कोई भलाई मांगे तो वो उसको दे देता है। और ऐसा हर रात होता है, हर रात एवरी नाइट ऐसा टाइम आता है, ऐसी घड़ी आती है कि जिसमें कुछ भी मांगोगे तो मिलेगा। तो यानी कबूलियत की घड़ी आ रही है और मांगने वाले सो रहे हैं। चाहे वो दुनिया की भलाइयाँ मांगो, आखिरत की मांगो, जो मर्जी मांगो। एक और रिवायत में आता है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अबू हुरैरा क्या तुम चाहते हो कि तुम पे अल्लाह की रहमत हो जिंदगी में भी, मौत के वक्त भी, कब्र में भी और दोबारा उठने के वक्त भी? तो फिर रात को उठो और नमाज पढ़ो और तुम्हारी नीयत अपने रब को राजी करने की हो। तो ये अल्लाह ताला के कुर्ब का जरिया है, रात को उठना और अल्लाह के आगे खड़े होना। इससे कुर्ब मिलता है, कुर्बत होती है, गुनाह मिटते हैं, गुनाहों के रास्ते में रुकावट बनते हैं। और बाद लोग डर के मारे नहीं शुरू करते, नहीं ये एक दफा शुरू कर ली फिर अगर ना पढ़ सके तो भाई आप शुरू तो करो ना, इस डर की वजह से आपने करना ही नहीं है। और इसे उसके बाद अल्लाह से तौफीक मांगो कि याला मुझे तौफीक देना हमेशा पढ़ते रहने की। और अगर कभी आंख खुली जाए, रोज आप नहीं पढ़ते लेकिन कभी आंख खुल गई है, एक दिन खुल गई और आप सोचते हैं, तो बाद लोग इस वजह से नहीं कर पढ़ते फिर हमेशा पढ़नी पड़ेगी, नहीं ऐसा नहीं। अगर एक दिन खुल गई चलो एक दिन ही पढ़ लो। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स रात को नमाज पढ़ता हो यानी तहज्जुद, यानी उसकी रेगुलर रूटीन हो, फिर किसी रात किसी रोज उस पर नींद गालिब हो जाए। हो जाता है कभी कभी के नींद का गलबा ऐसा आया, अलार्म भी बंद कर दी वो भी ना पता चला और सुबह हो गई, तो फरमाया उसके लिए नमाज का सवाब लिखा जाता है और उसकी नींद उस पर सदका होती है। समझ लो अल्लाह ने सदका कर दिया, सो भी गए नमाज का सवाब भी लिखा गया, इसको तुम हमेशा पढ़ते थे इसलिए। सुभान अल्लाह, हमेशा पढ़ते थे तो अल्लाह तुम्हारा अजर जाने नहीं देगा, एक रात नहीं उठ पाए हो अल्लाह ने नींद सदका कर दी और सवाब लिखा गया। और आप फिर ये भी कर सकते हैं जो लोग पढ़ने वाले हैं हमेशा, कि एक रात अगर रह जाए तो फिर क्या करें, फजर और फजर के बाद जब यानी सूरह तुलू हो जाए उसके बाद से लेके जुहर के दरमियान तक फिर नफल अदा कर लें और अल्लाह ताला उसको उसकी कॉम्पनसेशन फरमा देगा इंशाल्लाह। जैसे एक रिवायत में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स रात में से कुछ नमाज पढ़े बगैर सो जाए यानी कयामुल लैल नहीं हो सका तो उसे सुबह और जुहर की नमाज के दरमियान पढ़ ले तो उसके लिए ऐसा लिखा जाएगा जैसे उसने रात में ही पढ़ा। उसके लिए वही अजर लिख लिया जाएगा। और फिर देखें आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उस आदमी पर अल्लाह ताला रहम फरमाए, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसके लिए दुआ की है उस आदमी के लिए जो रात को उठे और नमाज पढ़े फिर अपनी बीवी को जगाए, अगर वो इनकार करे तो उसके चेहरे पर पानी के छींटे मार दे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला उस औरत पर रहम करे जो रात को उठे और नमाज पढ़े फिर अपने खामिद को जगाए ताकि वो भी नमाज पढ़े, अगर वो इनकार करे यानी सुस्ती करे तो उसके चेहरे पर पानी के छींटे मार दे। आप लोग लेकिन ऐसा ना करिएगा, ये ना हो कि आपके हस्बैंड आपको क्लास से भी रोक दें कि जिस क्लास में ये बताया जाता है। हाँ ये उनके लिए है जिनको खुद ही शौक हो ना, वो उठना चाहते हैं लेकिन उस वक्त सुस्ती आ रही है तो उनको वो जगाने के लिए ऐसा कर लिया, जिन्होंने नाराज होना उनके लिए नहीं करना। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स रात को जागे और अपनी बीवी को जगाए फिर वो दोनों दो रकत नफल पढ़े तो अल्लाह ताला उनका बहुत ज्यादा जिक्र करने वाले मर्दों और बहुत ज्यादा जिक्र करने वाली औरतों में उनका नाम लिख लेते हैं। और आप याद रखें, फर्ज नमाज के बाद, फर्ज नमाज के बाद जो तहज्जुद है वो अफजल तरीन नफल है, अफजल तरीन, यानी इससे ज्यादा बेहतर नहीं है कोई नफली नमाज। और आप सल्लल्लाहु अलैहि वसल्लम रात को नमाज पढ़ते थे, फिर मनाते थे, ए नाफे क्या सहरी हो गई? मैं कहता नहीं। फिर नमाज में खड़े हो जाते, फिर कुछ देर के बाद फरमाते, ए नाफे क्या सहरी हो गई? मैं बताता हाँ। फिर बैठकर इस्तग़फ़ार करते हत्ता के फजर हो जाती। यानी इसका मतलब है कि आप सल्लल्लाहु अलैहि वसल्लम का डिफरेंट डिफरेंट औकात पे आपने तहज्जुद पढ़ी है, लेकिन ये भी आपकी एक टाइमिंग थी कि फजर से पहले का जो टाइम है उसमें उठ के तहज्जुद भी पढ़ी और उसके बाद मुस्तग़फ़िरीन बिलअसहार है ना, कि सहरी के वक्त जो इस्तग़फ़ार करते हैं, अल्लाह ताला ने उनकी शान बयान की है कुरान करीम में, तो आप सल्लल्लाहु अलैहि वसल्लम उस वक्त पे इस्तग़फ़ार किया करते थे। इसका मतलब जो लास्ट टाइम है, जो फजर से थोड़ा पहले का टाइम है, 10 मिनट है, 15 मिनट है, उसमें फिर आप इस्तग़फ़ार की शुरू करते हैं अल्लाह ताला से, तौबा इस्तग़फ़ार, उसमें फिर नफल बंद करके वो शुरू कर दें। जिन्होंने बिल्कुल अभी स्टार्ट करनी है उनको मैं कहूँगी बहुत ज़्यादा आपको करने की नहीं ज़रूरत है कि आप कोई सोचें कि अब मुझे इतने नफल पढ़ने पड़ेंगे इतने, नहीं, आप जस्ट स्टार्ट विद टू टू नफल, दो नफल से स्टार्ट करें। और सबसे आसान जो तहज्जुद पढ़ना है वो ये वाला टाइम है जो मैंने अभी आपको बताया, ये टाइम पे भी आप सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ी, मिड नाइट में भी पढ़ी, तो यानी डिफरेंट औकात में, ये टाइम जो है ये 1/3 नाइट स्टार्ट हो चुकी है, रात का आखिरी पहर स्टार्ट हो चुका है, इसके बाद बस फजर है। उस टाइम पे अगर आप उठते हैं, मसलन आप फजर तो पढ़ते ही हैं अल्हम्दुलिल्लाह, तो उससे पहले अगर आप 15 मिनट पहले उठ जाएं, 2 मिनट में आपने वुजू किया और दो नफल हल्के से पढ़ लें, हल्के से, बहुत ज़्यादा अगर अभी स्टार्ट में आपको बहुत ज़्यादा लंबी लंबी नहीं पढ़ी जाती, कोई मसला नहीं, हल्के से पढ़ लें और फिर उसके बाद इस्तग़फ़ार कर लें, आपकी तहज्जुद की स्टार्ट हो गई। और इंशाल्लाह फिर आहिस्ता आहिस्ता फिर जब आपका दिल करेगा खुद ही, तो फिर आप इसको बढ़ाते जा सकते हैं, टाइमिंग बढ़ाते जा सकते हैं, नहीं 15 मिनट तो कम है वो, ये टाइम ऐसा है जिस टाइम में आप देखेंगे जब आपको इंशाल्लाह आदत पड़ जाएगी, आप खुद ही आप उसको इंक्रीज करते जाएंगे, क्योंकि आपको पता चलेगा कि जो तिशनरगी है ना, जो अल्लाह से बातें करने का वो टाइम है, वो इतनी जल्दी आपका गुजरेगा कि आपको पता भी नहीं चलेगा और फजर हो जाएगी। वही शैतान जो है ना इस टाइम पे उठने नहीं देता, इसलिए आपको अपने नफ्स को बहला के उठाना पड़ेगा, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया शैतान तुम्हारी गुद्दी में 3 गिरें लगा देता है, जब शैतान ना तुम्हें से एक ही गुद्दी में 3 गिरें लगा देता है, जब वो सोता है तो उस वक्त हर गिरा लगाते हुए कहता है रात लंबी है, सोता रहे सोता रहे, जब वो उठ जाता है और अल्लाह का जिक्र करता है तो एक गिरा खुल जाती है, अगर वुजू कर लेता है तो दूसरी गिरा भी खुल जाती है, और अगर नमाज के लिए खड़ा हो जाए तो फिर तीसरी गिरा खुल जाती है। तो इसलिए शैतान तो उठने नहीं देगा पहले, अगर उठ गए हैं तो वुजू नहीं करने देगा कि कौन आए इस टाइम पे, नींद इतनी ज्यादा आ रही है, और मुंह के ऊपर पानी के छींटे मारना और मुंह को धोना वो तो बहुत ही मुश्किल है, और अगर वुजू भी कर लिया तो हाय अब नींद बहुत आ रही है, मैं बिस्तर पे बैठे बैठे ही जिक्र कर लूंगी, अब मेरे से नहीं नमाज पढ़ी जाती। तो इस तरह शैतान हर स्टेप के ऊपर आपको चाहेगा कि आप ये ना अदा कर सके, लेकिन जो खड़ा हो गया उसकी तीनों गिरें याद रखें कि इस वक्त शैतान ये गिरा लगा रहा है और मुझे रोक रहा है खड़े होने से अल्लाह के आगे, और मैंने इन गिरों को तोड़ के खड़े होना है। तो कोशिश के साथ ये करना पड़ेगा, ये है शुरू में आसान नहीं होगा मगर फिर आसान हो जाएगा, और फिर आपको इतना मजा आएगा कि फिर आप कभी इसको छोड़ेंगे ही नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने अबू जर को फरमाया कि अगर तुम सफर का ज्यादा राह करो तो क्या ज्यादा राह बनाते हो? अर्ज किया हाँ। फरमाया तो क्यामत के सफर के लिए क्या ज्यादा राह है? ऐ अबू जर क्या मैं तुझे वो ना बता दूं जो तुझे क्यामत के दिन नफा दे? अर्ज किया हाँ, आप पर मेरे माँ बाप फिदा हूँ। फरमाया क्यामत के दिन के लिए किसी शदीद गर्म दिन में रोजा रखो। अल्लाह अकबर। आए हम तो कहते हैं गर्मी बहुत ज्यादा है, नफली रोजे भी अभी ना रखो, ठंडे दिन आ जाएंगे फिर हम फिर रखना। शदीद गर्म दिन में रोजा रखो, जो शदीद गर्म दिन में रोजा रखेगा उसको अल्लाह कितना याद आएगा सोचे, ठंडे दिन में नहीं उतना याद आएगा। और कब्रों की वहशत को दूर करने के लिए रात के अंधेरे में नमाज पढ़ो, इसका नहीं दिल चाहता कि अल्लाह मेरे से कब्र की वहशत को दूर कर देना। जब आप रात को उठते हैं तो उस वक्त आप देखते हैं कि कितना अंधेरा है, अल्लाह मेरी कब्र के अंधेरे दूर कर देना। और फिर हज करो और हर मिस्कीन पर सदका करो, चाहे कलमा हक कह के करो या किसी बुरे काम से रोक के। तो ये हदीस में क्या पता चलता है कि क़यामत के दिन के लिए तैयारी जो करनी है, सामान जो बांधना है, फरमाया जैसे तुम सामान बांधते हो ना दुनिया में, बांधते हो ना, फरमाया हाँ, तो फिर क़यामत के लिए क्या सामान बांधा। तो आपके और मेरे सामान में ये है, अगर नहीं है तो इंशाल्लाह हमने, अल्लाह ने हमें जिंदगी दी अल्हम्दुलिल्लाह, अब बांध लेंगे हम ना, अभी से बांध लेंगे। और एक और रिवायत में आता है कि एक रात हजरत यहया बिन जकरिया, उन्होंने हजरत अली बिन अबी तालिब ने ये रिवायत किया कि एक रात हजरत यहया बिन जकरिया ने जौ की रोटी बहुत पेट भर के खा ली और रात को क़याम करे बगैर, यानी क़याम नहीं कर सके, रह गए। आखिर सुबह हो गई, अल्लाह ने इनकी तरफ वही फरमाई, ए याहिया क्या तूने मेरे घर से बेहतर घर निकाल लिया या तू मेरे पड़ोस से बेहतर पड़ोसी पा लिया। ए याहिया मुझे मेरी इज्जत और जलाल की कसम, अगर तू जन्नत पर एक नज़र डाल ले तो शौक के बायस तेरी चर्बी पिघल जाए और तेरी जान निकल जाए, इतना शौक हो जन्नत का। और अगर तू जहन्नुम पे एक नज़र डाल ले तो खौफ के मारे तेरी चर्बी पिघल जाए और आंसुओं के बाद पीप के साथ तू रोए और नरम कपड़े के बाद तू चमड़ा पहने और खुरदरे कपड़े पर ही गुजारा कर लिया करे। यानी इतनी हौलनाक है जहन्नुम और इतनी खूबसूरत है जन्नत, तो इसके लिए क्या कोशिश नहीं करनी चाहिए कि हम जहन्नुम से बच जाएं और जन्नत पा लें। और कोई इंसान अगर तहज्जुद पढ़ के भी बुराई करता है तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अनकरीब ये नमाज उसको बुराई से रोक देगी, जल्दी इंशाल्लाह ऐसा होगा कि बुराई से रोक देगी। और जो लोग तहज्जुद पढ़ते थे कभी और उसके बाद उन्होंने छोड़ दिया, यानी उनकी आदत बनी हुई थी और छोड़ दिया, तो ये एक सही चीज़ नहीं है। इसके पर भी तौबा इस्तग़फ़ार बहुत ज़्यादा करनी चाहिए, इसलिए कि फिर इसका मतलब है कि क्या ऐसी बात हुई कि अल्लाह ताला ने मुझे अपनी मजलिस से फारिग कर दिया, निकाल दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बुखारी और मुस्लिम ने अब्दुल्ला बिन उमर से फरमाया कि तुम फलां आदमी की तरह ना हो जाना कि पहले वो रात को क़याम करता था फिर इसने रात का क़याम छोड़ दिया। तो इंसान की कोई गलती होती है कि फिर अल्लाह ताला उसको महरूम कर देता है। आप सोचिए ना, एक गैदरिंग में आपको रोज़ इनविटेशन आता है और उसके बाद बंद हो जाए, एक बड़ी फ़ायदे की मजलिस है, और दुनिया में कितना दुख होगा। और कहाँ रब की मजलिस है, जो अंबिया की मजलिस भी होती थी, जो अलिया की मजलिस भी होती थी, जो तमाम नेक लोगों की मजलिस होती थी, उस मजलिस से निकाले गए, कितनी महरूमी है। तो इंशाल्लाह ताला हम सब ने कोशिश करनी है कि हम अपनी तहज्जुद को कायम करें, ठीक है, इंशाल्लाह ताला। आगे बढ़ना है ना, फर्ज से भी तो आगे बढ़ना है, थोड़े एक स्टेज और एक कदम और आगे लेने की अब कोशिश करनी। फ़र्ज नमाज तो पढ़ ही रहे हैं बलूगत के बाद से, तो अब थोड़ा एक स्टेप और अहेड जाएं। आशा उम्मीद है अन यब आशा का रब्बू का मकाम महमूदा। देखिए सुभान अल्लाह, तहज्जुद के बाद फरमाया कि उम्मीद है कि अल्लाह ताला तुझे उस मकाम महमूद पे फायज फरमा दे। ये वही मकाम महमूद है जिसकी हम दुआ करते हैं अजान सुनने के बाद, अजान का जवाब देने के बाद, اللهم رب هذه الدعوه التامه والصلاه القائمه على محمد الوسيله والفضيله وبعثه مقاما محمودا الذي وعدته। मकाम महमूद अल्लाह ताला अता फरमाना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, जिसका तूने उनसे वादा फरमाया। तो ये मकाम महमूद क्या है जिसका वादा किया गया है आप सल्लल्लाहु अलैहि वसल्लम से, और ये मकाम तमाम अंबिया में से आप सल्लल्लाहु अलैहि वसल्लम को सिर्फ मिलेगा, ये मकाम क्या है ये देखते हैं। देखें, आपको सबको मालूम है ना कि शिफात होगी क़यामत के दिन और अंबिया शिफात करेंगे, اور شفاعت کے لیے اللہ تعالیٰ جس کے لیے چاہے گا شفاعت کی اجازت دے گا، ان کی شفاعت ہوگی. تو قیامت کے دن جب حساب کتاب شروع کرنے کا وقت ہوگا، جو اللہ تعالیٰ نے خود ہی طے کیا ہے کہ وہ کون سا وقت ہوگا، اس حساب کتاب شروع کرنے کے لیے بھی شفاعت کی ضرورت ہوگی، جو آپ صلی اللہ علیہ وسلم کہیں گے. یعنی جس وقت میدان حشر میں تمام بنی آدم جمع ہوں گے اور ہر نبی ہر پیغمبر کو شفاعت کی درخواست کی جائے گی، تمام انبیاء عذر پیش کریں گے کہ ہم نہیں کر سکتے، تب آپ صلی اللہ علیہ وسلم شفاعت کریں گے. اس کو کہتے ہیں شفاعت کبریٰ، یاد رکھیں شفاعت کبریٰ. جس کا مقصد کیا ہوگا کہ یا اللہ جتنی مخلوق کھڑی ہے ان کا حساب کتاب شروع کر دیں، اور اس کے لیے اس شفاعت کے لیے سب سے معزز ہستی نبی کریم صلی اللہ علیہ وسلم کو شفاعت کا سب سے بڑا اعزاز مقام محمود عطا فرمایا جائے گا. ٹھیک ہے، تو یہ وہ مقام ہے جو یعنی اتنا اکرام والا ہے، اتنی عزت والا مقام ہے اس دن جو آپ صلی اللہ علیہ وسلم کو ملے گا. اعلیٰ ترین مقام ہے شفاعت کا جس پر آپ صلی اللہ علیہ وسلم فائز ہوں گے. آپ صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے روز میں اور میری امت ایک ٹیلے پہ کھڑے ہوں گے، اللہ تعالیٰ مجھے سبز رنگ کا حلہ یعنی قیمتی لباس عطا فرمائے گا، پھر اللہ تعالیٰ مجھے بات کرنے کی اجازت عطا فرمائے گا، اور جو کچھ اللہ چاہے گا میں وہی عرض کروں گا. یہی مقام محمود ہے، سمجھ آ گئی اب مقام محمود کیا ہے؟ یہی مقام محمود ہے. تو کیونکہ اس کے حاصل ہونے کی وجہ سے اللہ تعالیٰ کی بارگاہ میں آپ صلی اللہ علیہ وسلم سفارش کر سکیں گے، سفارش کی ہمت پائیں گے، اور یہ مقام محمود اگلے پچھلے سارے لوگوں کے لیے قابل رشک ہوگا. پھر بڑے رشک سے وہ دیکھیں گے کہ آپ صلی اللہ علیہ وسلم کو یہ مقام مل گیا، اتنا یہ زبردست یعنی ایک مقام ہے جو آپ صلی اللہ علیہ وسلم کو عطا فرمایا جائے گا اس دن. اور اس کے بارے میں ایک طویل حدیث آتی ہے جس میں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے روز اللہ تعالیٰ اگلے اور پچھلے تمام انسانوں کو ایک میدان میں جمع کرے گا، ہموار میدان میں، جہاں پکارنے والا ان کو آسانی سے پکار سکے گا اور دیکھنے والا آسانی سے دیکھ سکے گا. سورج قریب آ جائے گا جس کی وجہ سے پریشانی اور تکلیف برداشت سے باہر ہوگی. لوگ آپس میں کہیں گے دیکھو کتنا سخت وقت آ گیا ہے، کوئی ایسا آدمی تلاش کرو جو تمہارے رب کے حضور سفارش کر سکے تاکہ حساب کتاب شروع ہو. تو مشورے کے بعد لوگ کہیں گے ہمیں آدم علیہ السلام کے پاس جانا چاہیے. ابھی دیکھیں اللہ تعالیٰ کا عرش نہیں آیا، ابھی کچھ نہیں، ابھی لوگ بس جمع ہیں. ٹھیک ہے، تو آدم علیہ السلام کے پاس جائیں گے، عرض کریں گے آپ تمام انسانوں کے باپ ہیں، اللہ نے آپ کو اپنے ہاتھ سے پیدا کیا، اپنی روح پھونکی، فرشتوں کو حکم دیا، آپ کو سجدہ کرایا، آج یہاں پر لا کے حضور ہماری سفارش تو کریں. آپ دیکھ رہے ہیں ہم کتنی مصیبت میں پھنسے ہوئے. آدم علیہ السلام کہیں گے آج میرا رب اتنا غضبناک ہے، اتنا غصے میں، اس سے پہلے کبھی نہ تھا نہ اس کے بعد ہوگا. مجھے اللہ نے جنت میں اس درخت کے قریب جانے سے منع کیا تھا لیکن میں نے نافرمانی کی، جس کی وجہ سے مجھے تو آج اپنی جان کی فکر ہے. یا اللہ مجھے معاف کر دے، اللہ مجھے معاف کر دے، نفسی نفسی، تم لوگ کسی اور کے پاس جاؤ. وہ نوح علیہ السلام کے پاس جائیں گے، کریں گے نو آپ زمین میں سب سے پہلے رسول تھے، اللہ نے آپ کو شکر گزار بندہ کہا ہے، عبدن شکورا، اپنے رب کے ذکر ہماری سفارش کریں، آپ دیکھ رہے ہیں ہماری کیا حالت ہو رہی ہے. نوح علیہ السلام کہیں گے حاجی میرا رب اتنا غصے میں ہے، اس سے پہلے کبھی نہ تھا نہ اس کے بعد کبھی ہوگا. سوچ سکتے ہیں آپ کے نبیوں کی کیا حالت ہو رہی ہے اس میدان میں، اور میرے آپ کے جیسے بندوں کا کیا حال ہوگا. اور وہ اپنی اتنی سی غلطی کو یاد کر رہے ہیں، فرمایا میں نے دنیا میں اپنی قوم کے لیے بدعا کی اور وہ ہلاک ہو گئی، اس لیے آج مجھے اپنی جان کی فکر ہے. یا اللہ مجھے معاف کر دے، یا اللہ مجھے معاف کر دے، تم لوگ کسی اور کے پاس جاؤ. اور کون، آپ دیکھیں اتنا چھوٹی بات ہے جس کے اوپر وہ پریشان ہے، اور جو ہمارے جیسے لوگ اور کتنی کتنے کام کر کے آئے ہوں گے وہ سوچیں کس حالت میں ہوں گے اس دن. وہ ابراہیم علیہ السلام کے پاس چلے جاؤ، لوگ ابراہیم علیہ السلام کے پاس جائیں گے اور عرض کریں گے یا ابراہیم آپ اللہ کے نبی ہیں، اس کے خلیل ہیں، آپ اپنے رب کے حضور ہماری سفارش کریں، آپ دیکھ رہے ہیں ہماری حالت کیا ہو رہی ہے، کس حال کو ہم پہنچ گئے. ابراہیم علیہ السلام کہیں گے آج میرا رب اتنا غصے میں ہے، نہ اس سے پہلے کبھی تھا نہ اس کے بعد ہوگا. دنیا میں میں نے تین جھوٹ بولے تھے جن کی وجہ سے مجھے اپنی جان کی فکر ہے، اللہ تعالیٰ اس پر میری پکڑ نہ کر لے، یا اللہ مجھے بچا لے، نفسی نفسی میرے علاوہ تم کسی اور کے پاس جاؤ، جاؤ موسیٰ علیہ السلام کے پاس چلے جاؤ، شاید وہ سفارش کر سکیں، لوگ موسیٰ علیہ السلام کے پاس آئیں گے، عرض کریں گے اے موسیٰ آپ اللہ کے رسول ہیں، اللہ تعالیٰ نے اپنی رسالت سے آپ کو فضیلت دی، آپ سے ہم کلام ہوا، سارے لوگوں پہ آپ کو فضیلت دی، آپ اپنے رب کے حضور ہماری سفارش کریں، آپ دیکھ رہے ہیں ہماری کیا حالت ہو رہی ہے؟ موسیٰ علیہ السلام کہیں گے آج تو میرا رب اتنا غصے میں ہے، نہ اس سے پہلے اتنا غصے میں آیا تھا، نہ اس کے بعد کبھی اتنا غصے میں ہو، میں نے دنیا میں ایک آدمی کو قتل کر دیا تھا جسے قتل کرنے کا مجھے حکم نہیں تھا، جس کی وجہ سے مجھے اپنی جان کی فکر پڑی ہوئی، یا اللہ مجھے بچا لے، یا اللہ مجھے بچا لے، تم لوگ میرے علاوہ کسی اور کے پاس جاؤ، لوگ عیسیٰ علیہ السلام کے پاس جائیں گے، چنانچہ لوگ جب آئیں وہ خود ہی کہیں گے عیسیٰ علیہ السلام کے پاس جاؤ، تو لوگ عیسیٰ علیہ السلام کے پاس آئیں گے، عرض کریں گے عیسیٰ آپ اللہ کے رسول ہیں، اس کا فرمان ہے، کلمہ کن ہے اس کا، تو جو اس نے مریم کی طرف القا کیا، اللہ کی روح ہیں، آپ نے بچپن کی عمر میں گود میں لوگوں سے باتیں کی تھی، آج آپ ہمارے لیے اللہ سے سفارش کریں، آپ دیکھ رہے ہیں کہ ہماری کیا حالت ہو رہی ہے؟ عیسیٰ علیہ السلام جواب دیں گے، اب اسے یہ بھی پتہ چل رہا ہے نا کہ لوگ بہت بری حالت میں ہوں گے، بہت بری حالت میں، اسی لیے وہ جگہ جگہ جا رہے ہیں کہ خدا کے لیے کوئی رحم کرو، جلدی سفارش کرو، فرمائیں گے آج میرا رب اتنا غصے میں ہے، نہ اسے پہلے کبھی آیا نہ اس کے بعد، اور عیسیٰ علیہ السلام البتہ اپنے کسی گناہ کا ذکر نہیں کریں گے، جواب میں عیسیٰ علیہ السلام نفسی 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 کہیں گے، اور فرمائیں گے میرے علاوہ کسی دوسرے کے پاس جاؤ، جاؤ محمد صلی اللہ علیہ وسلم کے پاس چلے جاؤ، چنانچہ لوگ محمد صلی اللہ علیہ وسلم کے پاس حاضر ہوں گے، عرض کریں گے اے اللہ کے رسول آپ خاتم الانبیاء ہیں، اللہ تعالیٰ نے آپ کے اگلے پچھلے سارے گناہ معاف کر دیے ہیں، آپ اپنے رب کے حضور ہمارے لیے سفارش کریں، آپ دیکھ رہے ہیں ہمارا حال کیا ہے، چنانچہ میدان حشر سے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں چلوں گا اور عرش کے نیچے پہنچ کر اپنے رب عز و جل کے حضور سجدے میں گر پڑوں گا، اس وقت اللہ اپنی حمد و ثنا کے وہ کلمات میرے دل میں ڈالیں گے جو اس سے پہلے اللہ نے کسی کو نہیں بتائے، یعنی اس وقت ہی اللہ تعالیٰ ڈالیں گے آپ صلی اللہ علیہ وسلم کے دل میں، پھر ارشاد ہوگا اے محمد صلی اللہ علیہ وسلم اپنا سر اٹھائیں اور سوال کریں، آپ کو عطا کیا جائے گا، سفارش کریں، آپ کی سفارش سنی جائے گی، آپ صلی اللہ علیہ وسلم نے فرمایا میں اللہ سے سفارش کروں گا اور میرے لیے ایک حد مقرر ہوگی کہ میں اتنے اتنے آدمیوں کو جہنم سے نکال لوں اور جنت میں داخل کر دوں، دوبارہ پھر اللہ کی بارگاہ میں حاضر ہو کے سجدے میں گر پڑوں گا، پھر اس وقت تک سجدے میں پڑا رہوں گا جب تک اللہ چاہے گا، پھر کہا جائے گا اے محمد سر اٹھاؤ، بات کہو سنی جائے گی، سوال کرو دیے جاؤ گے، سفارش کرو قبول کی جائے گی، پھر اللہ تعالیٰ کی حمد و ثنا کروں گا، پھر اللہ تعالیٰ مجھے اس وقت جو سکھائے گا اس کے بعد پھر اس کے آگے سفارش کروں گا، پھر ایک حد مقرر ہوگی، اس کے بعد لوگوں کو پھر جہنم سے نکالا جائے گا، جنت میں لے جاؤں گا، اس طرح تین چار بار ہوگا، اور مجھے یاد نہیں، راوی کہتے ہیں کہ مجھے یاد نہیں تیسری یا چوتھی دفعہ سفارش کے بعد آپ صلی اللہ علیہ وسلم فرمائیں گے یا اللہ اب تو جہنم میں کوئی بھی موحد توحید والا باقی نہیں رہ سوائے ان لوگوں کے جنہیں قرآن نے روک رکھا ہے، یعنی جنہیں قرآن کے حکم کے مطابق ہمیشہ ہمیشہ جہنم میں رہنا، یہ بخاری اور مسلم میں یہ روایت ہے، اس سے پتہ چلا کہ مقام محمود آپ صلی اللہ علیہ وسلم کو عطا ہوگا، وہاں پہ اس مقام کے اوپر پھر آپ یہ شفاعت کبریٰ کریں گے، بڑی سفارش کریں گے جس سے پھر لوگوں کے آگے فیصلے شروع ہوں گے اور ان کو خلاصی ملے گی اس تکلیف سے جو کہ جس میں وہ پڑے ہوں گے قیامت کے دن، اور آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اور روایت میں ابن ماجہ اور بیہقی میں یہ کہ قیامت کے روز اول انبیاء علیہ السلام گناہ گاروں کی شفاعت کریں گے، پھر علماء، پھر شہداء، اور دہلمی میں ابن عمر نے یہ روایت کیا آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ عالم سے بھی کہا جائے گا کہ آپ اپنے شاگردوں کی سفارش کر سکتے ہیں اگرچہ ان کی تعداد آسمان کے ستاروں کے برابر ہو، اور شہید کی سفارش ہوگی وہ بھی شفاعت کرے گا، اس کے خاندان کے 70 آدمیوں کے متعلق قبول کی جائے گی، اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میری امت کے ایک آدمی کی شفاعت پر قبیلہ ربیعہ اور مضر کے تمام لوگوں سے زیادہ آدمی جنت میں داخل کیے جائیں گے، یعنی پھر اللہ تعالیٰ خاص خاص کچھ لوگوں کو سفارش کی اجازت دیں گے، وہ سفارش کریں گے اللہ کے حضور، اور اس کے بعد پھر ان کو یعنی جنت میں بھی داخل کیا جائے گا سفارش کی بیس پہ۔